तलकै पदर लेखिएको छ जो म तपाईहरुमा बोल्न चाहन्छु र हाम्रो दुर्बल प्रयासलाई खुदाले आशिष दिनुहुनेछ म यो विश्वास गर्दछु। अब धेरै मानिसहरू अचम्बित भएका छन् किन हामी यति धेरै अनौठो र चर्को स्वरमा कराउँछौ। तपाईँलाई थाहा छ यो एक प्रकारको अलग किसिमको सभा हो। तब जो मानिसहरू यो देख्नमा बानी परेका छन् र लगभग सामान्यतया हरेक कुराहरू एक प्रकारले तीखो र सुक्खा रूपमा छ। तर जब हामी यी सभाहरूमा आउँछौ जो कि मेरो लागि एक खुसीको कुरा हो, जब तिनीहरूले शुरू गरेदेखि धेरै वर्षदेखि अहिलेसम्म र हामीलाई थाहा पाउन पनि कठिन छ कि हामीले के गरेका छौ। हामी केवल आउँछौ र आफैमा समर्पित हुन्छौ। यही एक कुरा गर्न हामीले जानेका छौ र बाँकी काम सबै खुदा गर्नुहुन्छ। यसै कारणले हो हामीलाई विचित्र र सक्रिय बनाएको छ। अर्को दिन कसैले भन्यो तपाईँलाई थाहा छ तपाईँहरू त वास्तवमा एक किसिमको अनौठो प्रकारको हुनुहुन्छ। मैले भने ठीक हो, म यसलाई स्वीकार गर्छु, हामी यस्तै हौ। र मलाई ती सभाहरूमा एउटा सभा स्मरणीय छ। भाइ टिरोएले मलाई एक समय एउटा सानो जर्मनको बारेमा भन्नुभएको थियो र उसले पवित्र आत्माको बप्तिस्मा प्राप्त गरेको थियो। र अर्को दिन जुन दोकानमा उसले काम गर्दथ्यो त्यही दोकानमा नै उसले आफ्ना हातहरू उठाएर प्रभुको प्रशंसा गरेको थियो र अन्य भाषा बोल्यो र यसरी नै बढ्दै गयो एक वेदंगी रूपले। र अन्तमा उसको मालिक आएर भन्यो हिनी तिम्रो यो के चाल हो? उसले भन्यो ओहो म बाँचे। उसले भन्यो मेरो हृदय भरिएर छल्किएको छ, खुसीले भरिएको छ। उसले भन्यो ठिक छ, तिमी त ती तलका सन्कीको झुण्डमा जानु पर्ने खालका रहेछौ। उसले भन्यो हो प्रभुको महिमा होस् भन्दै धन्यवाद प्रभुलाई यस्ता सन्कीहरूको लागि। उसले भन्यो तिमी त मोटर कार लिएर सडकमा तल जाऊ भन्यो। तिमी यहाँका सबै सन्कीहरूलाई लिएर जाऊ, तिमीसँग त केही पनि छैन तर एक प्रकारको याङ्काको झुण्ड हो र यही केवल यही ठिक हो तिम्रो लागि, तिमीले बुझ्यौ। एक दिन क्यालिफोर्नियामा म लस एन्जलसको बाटो हुँदै गइरहेको थिएँ र मैले एक व्यक्तिको छातीमा एक चिन्ह देखेको थिएँ र यताउति, र उसले भन्यो म त कृष्ण पागल हुँ र यसो भनेको भएर सबैले उसलाई हेरिरहेका थिए र मैले ध्यान दिएको थिएँ कि तिनीहरू फर्की फर्की उसलाई हेरिरहेका थिए जब त्यो त्यहाँबाट गयो त्यसपछि, र मैले सोचे म ती बाँकीको पछि लाग्नेछु र त्यहाँ उसको पछाडि। उसले भन्यो मूर्ख पागल को हो कि तपाईँ हो? मैले ठाने कि हामी सबै एक प्रकारका नमिल्दो खालका हौ, एकअर्कामा नमिल्ने खालको। तपाईँलाई थाहा छ, तर तपाईँलाई थाहा छ दुनियाँमा यस्ता प्रकारका सन्कीहरू या क्रूरहरू भेटिन्छन् जबसम्म कि केही न केही फरक खालका नमिल्ने खालका बन्दछन्। मानिसहरू तबसम्म सोच्न पुग्छन् कि केही न केही त गलत छ र सामान्यतया खुदा केही गर्नुहुन्छ ताकि असामान्य होस्, ताकि मानिसहरू केही प्राप्त गर्नको लागि फेरि बाइबलमा फर्कनु पनि। म कल्पना गर्न सक्छु कि नोआ त्यसै प्रकारको एक सन्की थिए त्यो वैज्ञानिक युगमा जहाँ नोआ थिए, नोआको समयमा, किनभने तिनीहरूले प्रमाणित गरेका थिए कि आकाशमा केही पनि पानी छैन भनी प्रमाणित गरेका थिए। तर प्रभुले भन्नुभएको थियो कि त्यहाँ त्यो हुनेछ, यसैले नोआले यस कुरालाई प्रचार गरेर यस कुरामा विश्वास गरे जो खुदाले भन्नुभएको थियो। यसै कारणले नोआ तिनीहरूको दृष्टिमा सन्की बनेका थिए। म यो कल्पना गर्दछु कि जब मोसा तल मिस्रमा गएका थिए ती पनि एक प्रकारले सन्की नै थिए फारोको लागि। तर स्मरण राख्नुहोस् फारो सन्की थियो र ऊ पनि सन्की थियो, यसैले तिनीहरू हामी यसलाई महसुस गर्छौं। यद्यपि येशू पनि त्यही विचारमा हुनुहुन्थ्यो, यो ठिक कुरा हो। मार्टिन लुथर सन्की थिए क्याथोलिक मण्डलीको लागि, जोन वेस्ली सन्की थिए एङ्ग्लिकन मण्डलीको लागि। यसैले तपाईँलाई थाहा छ यो लगभग यस्तै समय हो, सन्कीको समय। के तपाईँले यसरी सोच्नु भएको छैन र? तर यो भन्दा पहिला कि यहाँ सन्की भएको होस्, तपाईँलाई थाहा छ यहाँ नट हुनुभन्दा पहिला बोल्टको हुनु आवश्यक छ। पहिला बोल्ट हुनु आवश्यक हुन्छ जसले यस दुवैलाई जोड्ने काम गर्छ, बोल्ट पहिला नट पछि। यसैले तपाईँलाई थाहा छ नोआ नट बनेका थिए, ऊ नटलाई लिएर यसले बोटलाई खिच्छ, एक आपसमा केही खिचिन्छन् र आपसमा अडिएर जोडिन्छन्। यसैले नोआको त्यो विश्वासले गर्दा ऊ जहाजतिर खिचिएको थियो, न्यायबाट निस्केर गयो नट भएको कारणले गर्दा। म सोच्दछु कि आज हामीलाई नटको खाँचो छ ताकि मण्डलीबाट दुल्हनलाई निकाल्नको लागि आज हामीलाई यस्तै केही चाहिएको छ, एउटा अर्को निकासी चाहिएको छ। यसैले हामी एकदमै सानो झुण्ड जो विचित्रको झुण्ड सबै मानिसहरू मध्ये, र आज राति म यो सोच्दछु यदि प्रभुको इच्छा भएदेखि म कोसिस गर्छु कि यसैसँग सम्बन्धित केही वचनलाई यहाँ राख्नेछु र तपाईँहरूको बीचमा केही छोटो समय लिनेछु या प्रचार गर्नेछु र तपाईँको बीचमा यो देखाउने कोसिस गर्नेछु कि तपाईँहरू खास विचित्रका मानिसहरू हुनुहुन्छ भनी म देखाउने कोसिस गर्नेछु। अब आउनुहोस् बाइबललाई पल्टाएर हेरौँ, फिलिप्पी 2:1-8 र 2 Corinthians 3:6 र आउनुहोस् यसलाई पढौँ, खुदाको वचन हो भनी विश्वास गरौँ।
Just before we read,
र अब यो पढ्नु भन्दा पहिला आउनुहोस् हामी प्रार्थनाको लागि हाम्रो शिरलाई निहुराउँ।
Gracious Heavenly Father,
अनुग्रहकारी स्वर्गीय पिता, हामी साँच्ची नै भाग्यशाली मानिसहरू हौ आज राति यहाँ हुन पाएकोमा, यस युगमा जीवित छौ र के कुराहरूको घटना घट्न गइरहेको छ त्यो देख्न पाएका छौ र यो थाहा भयो कि समयको अन्त आइरहेको छ जब येशू आफ्नो मण्डलीको लागि आउनु हुँदैछ। हो हाम्रो हृदय धड्किरहेको छ प्रभु, र जब आज राति हामी पन्ना पेजहरूलाई पछि पल्टाउँछौ हामी यो प्रार्थना गर्छौं कि तपाईँ हामीलाई यी पाठबाट सन्दर्भ दिनुहोस्, हुन सकोस् कि पवित्र आत्माले हाम्रो हृदयमा यी कुराहरू प्रकट गर्नुभएको होस् ताकि यो कुरा असल र खुदालाई खुसी पारिने खालको भएको होस्। यो प्रार्थनालाई हामी येशूको नाम माग्दछौ, आमेन। तपाईँलाई थाहा छ, विश्वास गर्नुहोस्, मैले तपाईँको लागि केही कुरा गर्नको लागि मागेको छु। म लगभग साधारणतया केही अनौठो कुरा माग्ने गर्छु र म आशा गर्छु कि मैले यस्तो अनौठो कुरा केही मागिराखेको छैन। तर जब हामी देशको झण्डा प्रतिको प्रतिज्ञामा हामी सबै उभिन्छौ र झण्डामा भएर जान्छौ र हामी उभिन्छौ जो कि हामी गर्नेछौ र हामी उभिनेछौ र सम्मान गर्नेछौ, हामी आउनुहोस् यो वचन पढ्नको लागि खुट्टामा उभिनेछौ यदि तपाईँ यसो गर्नमा इच्छुक हुनुहुन्छ भने। दोस्रो कोरन्थी 3:6, जसले हामीलाई नयाँ करारको सेवकहरू हुनको लागि उहाँले हामीलाई योग्यको बनाउनु भयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा, किनकि लिखित अक्षर अर्थात वचनले त मार्छ तर आत्माले जीवन दिन्छ। तर यदि मृत्यु ल्याउने व्यवस्थाका वचनहरू ढुङ्गामा खोपिएका थिए, यदि व्यवस्था यस्तो महिमित भएर आयो कि यसको तेजले गर्दा इजरायलका सन्तानले मूसाको महिमायुक्त अनुहारलाई हेर्न सकेनन् र पनि जो महिमा थियो त्यो हराउँदै गयो। आत्माको सेवा कसरी झन् बढी अझ महिमामय नहोला त? किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने धर्मी ठहराउने सेवा त ज्यादै बढी महिमामय हुन्छ। किनकि जसलाई महिमामित बनाइएको थियो यद्यपि त्यो महिमा रहेन त्यो स्थितिमा, त्यही कारणले महिमाको उत्कृष्ट रहेन। जसलाई महिमित बनाइएको थियो त्यो महिमित रहेन त्यो स्थितिमा, यही कारणले हो महिमाको उत्कृष्ट रहेन। यो देखेर तब हामीसँग एक आशा छ, यसलाई हामी अति सहसिलो भई भन्न सक्छौ र मूसा जस्तो भएर होइन जसले इजरायलका सन्तानले लगातार रूपमा उसको अनुहार नदेखुन् भनी आफ्नो अनुहारमा पर्दा हालेका थिए अन्तसम्म, जो कि यो उन्मूलन भएको थियो। तर तिनीहरूको मन चाहिँ अन्धो भएको थियो किनकि आजको दिनसम्म पुरानो करार पर्दा त्यो पर्दा नै रहिरहन्छ जुन पर्दा ख्रिस्टद्वारा मात्र हटाइन्छ। हो, आजसम्म पनि मूसाको व्यवस्थाको पुस्तक तिनीहरूका हृदयमा पर्दा हालिएको हुन्छ। तर जब मानिसहरू प्रभुपट्टि फर्कनेछन् तब त्यो पर्दा हटाइनेछ, होइन र अब प्रभु त्यो आत्मा हुनुहुन्छ र जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्रता हुन्छ। तर अब हामी सबै पर्दा हटाइएको मुहारले प्रभुको महिमाको प्रतिबिम्बित गर्दछौ अनि एउटा महिमाबाट अर्को महिमातिर बढ्दै उहाँको रूपमा बदलिँदै जान्छौ जो कि प्रभुको आत्माद्वारा नै यो हुनेछ। र फिलिप्पीको पुस्तक 2 हामी यसलाई पढ्छौ, 1 सुरु गरी यसको 8 हामी पढ्नेछौ। यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने, केही प्रेमको प्रेरणा छ भने, केही पवित्र आत्माको संगति छ भने, यदि केही अनुग्रहको सहानुभूति छ भने, तिमीहरू एउटै मनका भएर एउटै प्रेम राखेर सम्पूर्ण सम्मति साथ एउटै चित्तमा भएर मेरो आनन्दलाई पूरा गर। स्वार्थ वा घमण्डमा केही पनि नगर तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा उत्तम ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूहरूका हितलाई पनि हेर्ने गर। तिमीहरूमा यस्तो मन होस् कि जस्तो ख्रिस्ट येशूमा पनि थियो, जो खुदाको स्वरूपमा भएर पनि उहाँले खुदाको समानतामा हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन। तर आफैलाई रित्याइकन एक कमाराको रूप धारण गरेर र एउटा मनुष्यको समानतामा भई आफैलाई मनुष्य बनाउनुभयो र मनुष्यको स्वरूपमा आफैलाई बनाई उहाँ आफैमा नम्र हुनुभयो र मृत्यु समय आज्ञाकारी बन्नुभयो अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय पिता यो महान वचन जो हामीले पढेका छौ आज राति पवित्र आत्माद्वारा हामी हाम्रो हृदयले बुझ्न सकेका हौ हामी यसरी जान्न सकौ जसरी यहाँ इम्माउसको बाटोमा जाँदै गरेकाले यसो भन्दै के हाम्रो हृदय उत्तेजनाले भरिएको थिएन र जब उसँग हामी बाटोमा कुरा गर्दा हामी यसलाई येशूको नाम माग्छौ आमेन। तपाईँहरू भन्न सक्नुहुन्छ।
Now this is a very odd text.
अब यो चाहिँ एकदमै अलग सन्दर्भ हो तर म सोच्दछु यो अवसरमा यही उपयुक्त हुनेछ। म यो विषयमा बोल्न चाहन्छु। विषय यो हो महान खुदा हामीहरूको अगाडि बेपर्दा हुनुभयो। अबदेखि जब मानिसहरू भए तबदेखि त्यहाँ मानिसहरूमा एक प्रकारको भोक हृदयमा त्यो जान्नको लागि कि यो कहाँबाट आयो र यो हुनको कारण के हो र यो कहाँसम्म पुग्नेछ अर्थात् गइरहेको छ। यहाँ केवल एक मात्र उत्तर छ यो हो कि जसले यहाँसम्म लिएर आयो उसैले उत्तर दिन सक्छ र मनुष्यले हमेशा चाहेको छ कि खुदाको देख्नको लागि। पुरानो नियममा फर्केर हेर्दा हामी पाउँछौ कि खुदा स्वयं अविश्वासीमा पर्दामा हुनुहुन्थ्यो। खुदासँग अति विचित्र तरिका हुन्छ मानिसहरूसँग सम्बन्ध राख्नको लागि। उहाँ अविश्वासीसँग आफैलाई लुकाउनुहुन्छ र विश्वासीसँग प्रकट गर्नुहुन्छ। यस्तो नै हुनुहुन्छ खुदावन्द उहाँ। येशूले यो भन्दै पितालाई धन्यवाद दिनुभएको थियो बुद्धिमानी र समझदारीहरूमा त यी कुराहरू उहाँ छुपाउनुहुन्छ र बालकहरूमा यी कुराहरूको प्रकट गराउनुहुन्छ जो सिक्न चाहन्छन्। यसैले हामी पाउँछौ कि खुदा कहिले परिवर्तन हुनुहुन्न। उहाँ आफ्नो स्वभावमा र उहाँको कार्य गर्ने तरिका हमेसा एक समान हुन्छ। मलाकी 3 हामी पाउँछौ यहाँ उहाँले भन्नुभयो म नै यहोवा हुँ र म कहिले परिवर्तन हुने छैन। यसैले उहाँ ठिक यही सिद्धान्तद्वारा कार्य गर्नुहुन्छ सबै समयमा यसरी नै काम गर्नुहुन्छ। अब हामी बाइबलबाट सबभन्दा पुरानो किताबलाई लिनेछौ। जब अय्युब उन दिनहरूमा सबभन्दा धार्मिक मनुष्य थिए व्यवस्था अनुसार सिद्ध मनुष्य खुदाको व्यवस्थामा एक सेवक नम्र इज्जतदार सेवक यद्यपि खुदाले पनि भन्नुभयो यस्तो मनुष्य पृथ्वीभरमा कोही पनि थिएनन् जस्तो अय्युब थिए। तर उहाँको इच्छा अय्युबको एक समय खुदाको देख्ने थियो। उसलाई थाहा थियो कि एक खुदा हुनुहुन्छ र यसैले अय्युब खुदालाई देख्ने बढी आशामा थिए। अर्थात् अर्को तरिकाले भन्ने भने उसको घरमा गई ढोकाबाट खटखटाएर यसो भन्दै म तपाईँसँग कुरा गर्न चाहन्छु बसेर उसँग कुराकानी गर्छु कि तपाईँ हामी एक अर्कामा कुरा गर्छौ। अर्थात् अर्को तरिकाले नत्र भने उसको घरमा गई ढोकालाई ठकटकाएर यसो भन्दै म तपाईँसँग कुरा गर्न चाहन्छु बसेर उसँग कुराकानी जस्तो कि हामी तपाईँ एक अर्कोमा कुरा गर्छौ। र सेवकहरू यसै गर्छन्। मानिसहरू पूरा जीवनमा यसै गर्छन् कुराकानी गरिसकिन्छ। र यो खुदा उसँग वास्तवमा हुनुहुन्थ्यो। ऊ त्यहाँ गएर पत्ता लगाउन चाहन्थ्यो। यदि ऊ गएर ढोका नढकढकाएको भए र उसँग खुदा अन्तर्वार्तामा हुनुहुन्थ्यो। तर हामी पाउँछौ कि खुदाले उसँग कुराकानी गर्नुभएको थियो तर उहाँ त पर्दामा हुनुहुन्थ्यो। उहाँ त बबन्डर रूपी पर्दामा हुनुहुन्थ्यो र उहाँले अय्युबलाई भन्नुभयो आफ्नो कटिबन्धलाई कस र मजबुत हो। उहाँ अय्युबसँग कुरा गरिरहनु भएको थियो एक मनुष्यको झैँ गरी र उहाँ बबन्डरमा भई तल आउनुभयो र अय्युबसँग कुरा गर्नुभयो र उहाँले बबन्डरलाई बनाउनुभयो र यसैमा भई अय्युबसँग कहाँ आउनुभयो र पनि अय्युबले वास्तवमा प्रभुलाई देख्न सकेनन्। उसले त केवल हावाको बहावलाई सुन्न सक्यो र रुखतिर फर्कियो र आवाज बबन्डरबाट निस्केर आयो। तर खुदा त बबन्डरको पर्दामा हुनुहुन्थ्यो। हामी यहाँ तल अफ्रिकामा दक्षिण अफ्रिकामा तिनीहरू यो शब्द प्रयोग गर्छन् एमओयाहा जसको मतलब हो एक नदेखिने प्रकारको जबरजस्त शक्ति र यो नदेखिने शक्ति बबन्डरमा भई एक प्रकारको सुन्न सकिने आवाज थियो। यसले अय्युबसँग कुरा गरिरहेको थियो र पनि उसले कहिल्यै केही देखेनन्। तर उहाँ त एक पर्दामा हुनुहुन्थ्यो। उसको लागि त बबन्डरमा भई पर्दामा आउनुभयो। हामी बाइबलमा महान अगमवक्ताहरू मध्ये एक अगमवक्ता मोसालाई पाउँछौ। पुरानो नियममा खुदाद्वारा चुनिएको एक अलग गरिएको पहिलेदेखि नै सेवाको लागि चुनिएको सेवकहरू उसले पनि उहाँलाई देख्ने इच्छा राखेको थियो। उहाँको एकदम खास निकट थिए र धेरै प्रकारका कुराहरू उनले देखे. उहाँको महान हातद्वारा गरिएको काम उसले आफ्नै अगाडि देखे र यी काम जो कि केवल खुदाले नै गर्न सक्नुहुन्छ. एक दिन उसले खुदाको देख्ने इच्छा राखेको थियो र खुदाले उसलाई भन्नुभयो, जाऊ र चट्टानमा उभिएर खडा हौ. र जब चट्टानमा उभिएका थिए, मोसाले उहाँलाई आफूबाटै जाँदै गरिरहेको देखे. उसले उहाँको पछाडिको भागलाई देखेका थिए र उनले भने, यो त एक मनुष्य जस्तै थियो, एक मनुष्यको पछाडिको भाग. र पनि उसले खुदालाई स्पष्ट देख्न सकेनन्. उसले त केवल खुदाको पर्दालाई देखे. बाइबलले भन्छ, कुनै पनि समयमा खुदालाई कुनै पनि मनुष्यले देखेनन्, तर केवल पिताको एकलौताले मात्र उहाँलाई घोषित गर्न सक्छ. यसैले मोसाले एक मनुष्य रूपी पर्दालाई देखे. हामी पाउँछौ कि यहोवा पुरानो नियमको हुनुहुन्थ्यो, अब नयाँ नियमको येशु हुनुहुन्छ. र डाक्टर स्कोफिल्डले यहाँ हामी पाउँछौ उसको भनाइलाई, वचनको ढाँचा बदलियो. ढाँचा, हामी यो शब्द पाउँछौ एन मर्फी, युनानी भाषाको शब्द हो यो, जसको मतलब हो नदेखिने चाहे देखिने भयो. केही चिज जो गर्न नसकिने हामी देख्छौ कि यो यहाँ छ. यो यही हुन सक्छ जो देखिएको छैन, तर पनि हामीलाई थाहा छ कि यो यही छ. र जब उहाँले आफ्नो रूपलाई बदल्नुभयो, मतलब यो हो एन मर्फी, जसको मतलब यो हो उहाँले अलौकिक रूपबाट लौकिक रूपमा परिवर्तन हुनुभयो. र उहाँले त केवल आफ्नो मुखौटो बदल्नुभयो. अर्को शब्दमा भन्ने हो भने यो त एक प्रकारको नाटक हो. उहाँले त नाटक गर्नुभएको थियो र ग्रीक समुदायमा जब तिनीहरू आफ्नो मुखौटो बदल्थे, हुन सक्छ एक खेल हो, एक खेलाडीले अलग अलग काम र अलग अलग भूमिकाको निभाउने गर्दथे. र मेरी छोरी त्यहाँ हाई स्कुलमा एक नाटकको प्रस्तुत गरिरहेकी थिए र एक केटो जो मैले चिन्दथे, जसले लगभग चार भूमिकामा काम गरेको थियो नाटकमा, तर ऊ जान्दथ्यो, मञ्च पछाडि जान्थ्यो र आफ्नो चेहरालाई बदलेर आउँथ्यो, यस प्रकारले मुखौटो बदलेर आउँथ्यो ताकि अर्को चरित्रलाई देखाउन वा नक्कल गर्न सकोस्. अब यदि तपाईँले पुरानो नियममा भविष्यवाणीको सन्दर्भलाई, जो कि ख्रिस्टको हुनुहुन्थ्यो र को हो भनी तपाईँ यसलाई तुलना गर्न सक्नुहुन्छ येशूको जीवनलाई हेरेर, र तब तपाईँ पाउनुहुन्छ कि वास्तवमा येशू को हुनुहुन्थ्यो भनी तपाईँ थाहा पाउनुहुन्छ. येशू केवल एक साधारण मनुष्य हुनुहुन्थेन, उहाँ त खुदा हुनुहुन्थ्यो. चेहरा बदल्नु भएको थियो, एन मर्फी हुनुहुन्थ्यो. उहाँले त आफ्नो ढाँचालाई बदल्नु भएको थियो, अलौकिक रूपबाट शारीरिक रूपमा बदल्नु भएको थियो, एक मनुष्य भएर. र पनि उहाँ खुदा हुनुहुन्थ्यो, शरीरलाई धारणा गर्नुभएको थियो, मनुष्यको पर्दामा हुनुहुन्थ्यो, शरीर रूपी पर्दामा हुनुहुन्थ्यो. र तपाईँ पुरानो नियममा हेर्न सक्नुहुन्छ. मलाई थाहा छ कि आज राति म यहाँ मिश्रित सभामा बोलिरहेको छु, संसारका अलग अलग प्रदेशका मानिसहरूको बीचमा बोलिरहेको छु, र हामी यहाँ यो थाहा पाउँछौ कि हामी के हौ, हामी के गरिरहेका छौ, हामी के हौ, हामी कहाँ गइरहेका छौ, हामीमा के भइरहेको छ, यी सबै गर्नुको मतलब के हो. र अब हामी पाउँछौ कि त्यहाँ केही यहुदीहरूमा पुरुष र स्त्री र गुरुहरू भित्र मन्दिरमा पाइन्छन्, जसरी दिनहरू व्यतीत हुँदै गए, यदि तिनीहरूले बाइबललाई हेरेको हुन्थ्यो भने, भविष्यवाणीहरूलाई सम्प्रदायलाई नहेरी बाइबलको भविष्यवाणीलाई हेरेको भए, तिनीहरूले सायद येशू को हो भने चिन्थे होला. तब त तिनीहरूले कहिले पनि येशूलाई बालजबुल भन्ने थिएन होला. तिनीहरूले येशूलाई कहिले क्रुसमा चढाउने थियो होला. तर यो सबै गर्नुपर्ने थियो. यही त नाटकको भूमिका थियो. र तिनीहरूले चिन्हमा चुके र अन्धा भए. यस मुद्दाको जान्नमा तिनीहरू असफल भए. यसै प्रकारले आज राति पनि धेरै स्त्री पुरुषमा यस्तै भइरहेको छ, चिन्न सकेका छैनन्. हुन सक्छ मेरो उमेर या यो भन्दा ठूला साना सबैमा तपाईँ स्मरण राख्नुहोस्, यहाँ यस अमेरिकामा केही वर्ष अगाडि पहिला चाइनिज मेरो भाइ जसले यहाँ परिचय दियो, तब यो कुरा मेरो विचारमा आयो जब ऊ मसँग कुरा गरिरहेको थिए, कसरी तिनीहरू काम गर्दथे. तिनीहरू अङ्ग्रेजी बोल्न सक्दैनथे र तिनीहरूले तिनीहरूको कपडा धुनेको कामलाई सुरु गरेका थिए. र तपाईँ त्यहाँ कपडा धुनलाई तिनीहरू कहाँ जानुभयो, तपाईँको कपडा धुने काम भइसक्यो, तब त्यो चाइनिज कपडा धुने व्यक्ति ट्याग लिएर आउँथ्यो र त्यस ट्याग या कागजलाई यसरी च्यात्थ्यो र तपाईँलाई एक त्यही च्यातेको कागजको टुक्रा दिन्थ्यो र आफूले त्यही च्यातेको दोस्रो टुक्रा राख्थ्यो. तर जब तपाईँ आफ्ना कपडाहरू लिन आउनुहुन्थ्यो, तब यी दुवै कागजका टुक्रालाई मिलाइन्थ्यो. र यदि यी दुई टुक्रा आपसमा मेल खाएनन् भने त्यो त एकदमै सही हो. तपाईँ यी टुक्रालाई हेराफेरी गर्न सक्नुहुन्न, किनकि कारण यो हो, एक टुक्रा त उसँग छ र एक टुक्रा तपाईँसँग छ. यदि त्यो नक्कली भयो भने त तब तपाईँसँग अधिकार हुन्छ कि तपाईँको के थियो भनी, र तब तपाईँले आफ्नो अधिकारको कुरा प्राप्त गर्न सक्नुहुन्छ. जब तपाईँ अर्को टुक्रामा मेल खानुहुन्छ, तब तपाईँ अधिकारी हुनुहुन्छ कि तपाईँको अधिकार पाउनको लागि. यसैले आज राति पनि यस्तै छ, जब हामी अर्को तर्फको जोडा पाउँछौ, जब खुदाले आफ्नो पुत्रलाई दुई भागमा च्यात्नुभयो, उस कलवरीमा शरीरलाई माथि बलिदानको रूपमा र आत्मालाई तल पठाउनु भयो हामीहरूको लागि, यही आत्मा जो येशु मनुष्यमा जीवित रूपमा थियो, त्यही खुदा ठिक आज राति पर्दामा हुनुहुन्छ, पवित्र आत्माको रूपमा यी दुई टुक्रा अब एक साथ मिलेका छन्, तब तपाईँ त्यस जोडाको हिस्सा हुनुहुन्छ एक हुनको लागि। खुदाले यसो गर्नुभयो ताकि अझ सही रूपमा मनुष्यले बुझ्न सकोस् भने, जब उहाँ स्वयं मनुष्य हुनुभएको थियो। मैले एक कथा केही साल पहिला पढेको थिएँ र यस कथा भित्र एक महान नोबेल राजा को थियो कथा थियो। मैले राजाको नाम भुले, अब उसो होइन कि म यो कथा सोचेर बोल्न थालेको होइन, यो त सायद काल्पनिक हो, तर यसले हामीलाई प्रेरणा दिन्छ कि जुन कुरा म तपाईँहरूको अगाडि राख्न जाँदैछु यसको पृष्ठभूमि तयार गर्न यस कथाले सहायता गर्नेछ। यो राजा साँच्ची नै एक वरिष्ठ राजा थियो र वास्तवमा आफ्ना प्रजाहरूलाई अति प्रेम गर्दथ्यो। तबसम्म एक दिन उसको रक्षकको अगाडि र उसको राजकीय ठाट माटमा उसले भन्यो, आज तपाईँहरू मलाई आखिरी पल्ट देख्नुहुन्छ, अब उपरान्त सालौं साल देख्नुहुन्न। र उसका रक्षक र वरिष्ठहरूले राजालाई यसो भनी सोधे, हे असल राजा, तपाईँले यसो किन गर्नुभएको हो? के तपाईँ विदेश जाँदै हुनुहुन्छ कहीं कतै र परदेशी हुन जानुहुँदैछ? उसले भन्यो, होइन, म त यही नै बस्नेछु। ठिक छ, उसले भन्यो, म आफ्ना जनताहरूबाट बाहिर जाँदैछु, म अब एक किसान बन्न जाँदैछु, म अब काठ काट्न सिकारी हुन जाँदैछु, म जाँदैछु जमिनमा कडा परिश्रम गर्न, म दाखलता बन्न र दाखलताबाट झाडीहरूलाई हटाउन जाँदैछु, म उनीहरू मध्ये एक हुन जाँदैछु, तिनीहरूमा परिचित हुन र जो तिनीहरूले गरिरहेका छन् त्यो भन्दा बढी असल गर्न जाँदैछु, र म तिनीहरूलाई माया गर्छु र म चाहन्छु कि तिनीहरूको बीचमा अझ बढी रूपमा परिचय दिनको लागि, व्यक्तिगत रूपमा तिनीहरूले मलाई चिनेका छैनन् तर पनि म तिनीहरूसँग परिचित हुन चाहन्छु, यही तरिकामा म भई जाँदैछु। र अर्को बिहान जब उसका प्रतिनिधिहरू उसका सबै प्रजाले उसलाई देखे अथवा जो दरबारमा थिए, उसले आफ्नो श्रीपेज उतारेर गद्दीको मुनि राखेर राजगद्दी र आफ्नो शाही वस्त्र उतारेर अनि किसानले लगाउने खालको वस्त्र लगाएर साधारण जनताको बीचमा आए। अब यो सानो कथाले हामी हाम्रो प्रभु येशूको बारेमा बुझ्न सक्छौ। तिनीहरूले राजालाई भने, यसो भन्दै, राजा, हामी तपाईँलाई चाहन्छौ, हामी तपाईँलाई माया गर्छौ, हामी चाहन्छौ कि तपाईँ फेरि राजा भएको, तर राजा त ती सर्वसाधारण जनता समान हुन चाहन्छ ताकि तिनीहरूलाई असल रूपमा जान्न सकोस्, यस कारण कि तिनीहरू पनि यसलाई सफल रूपमा जान्न सकुन्, यसरी जानुन् कि वास्तवमा ऊ को थियो, यसले तिनीहरूको बीचमा यो प्रकट गर्नेछ कि वास्तवमा राजा को थियो भने। र यसै प्रकारले खुदाले गर्नुभयो, उहाँले स्वयंलाई बदल्नुभयो, यहोवा खुदाबाट बदलिएर हामीहरू मध्ये एक समान मनुष्य बन्नुभयो, ताकि उहाँ दुख तकलीफ उठाउन सकोस् भनी, ताकि मृत्युको चाख्न, ताकि यो जान्नको मृत्युको खीर कस्तो हुन्छ भनी, आफैले स्वयं मृत्युको सजाय भोग्नको लागि उहाँले आफ्नो मुकुटलाई एकातिर राखिदिनुभयो र आफ्नो राजकीय वस्त्र पनि र हामी जस्तै एक बन्नुभयो। उहाँले एक नम्र भई खुट्टालाई धुनुभयो, उहाँ तम्बु झोपडीमा रहनुभयो, गरीब लाचारको सँग भई उहाँ एक काठ घुर्यानमा सुत्नुभयो र सड़क गल्लीमा उनको सङ्घ जो कि बेसहारा सुकुम्बासी थिए, उहाँ हामी समान एक हुनुभयो ताकि हामीहरूलाई अझ बढी उहाँले बुझ्न सक्नु भएको होस् र हामी पनि उहाँलाई अझ बढी रूपमा जान्न चिन्न सकौं भने। अब मेरो विचारमा यहाँबाट हामी यो थाहा पाउँछौ कि उहाँको परिवर्तनको कार्य, उहाँ स्वयंको बदलाव, उहाँले के गर्नुभयो। यदि तपाईँले ध्यान दिनुभएको भए, उहाँ तीन पुत्रहरूको नाममा आउनुभएको थियो, उहाँ मनुष्यको पुत्रको नाममा आउनुभएको थियो र खुदाको पुत्रको नाममा आउनुभएको थियो र दाऊदको पुत्रको नाममा भएर आउनुभएको थियो। उहाँ मनुष्यको पुत्र सरी आउनुभएको थियो। अब इजिकियल 2:3 यहोवा स्वयंले इजिकियललाई बोलाउनुभयो, एक अगमवक्तालाई, हे मनुष्यको पुत्र भनी भन्नुभयो। मनुष्यको पुत्रको मतलब हो एक अगमवक्ता। उहाँलाई यही मार्ग हुँदै आउनु थियो ताकि व्यवस्था विवरणको 18:15 पूरा गरिएको होस्, जहाँ मोसाले भनेका थिए, परमप्रभु तिमीहरूका खुदाले तिमीहरूका आफ्नै दाजुभाइहरूको बीचबाट म जस्तै एकजना अगमवक्तालाई तिमीहरूका निम्ति उठाएर खडा गर्नुहुनेछ। उहाँले कहिल्यै पनि आफूलाई खुदाको पुत्र हुँ भनी भन्नु भएन, उहाँले स्वयंलाई मनुष्यको पुत्रको रूपमा बताउनु भयो, किनभने वचनले भने अनुसार उहाँलाई आउनु थियो। देख्नुभयो त उहाँ त ती च्यातिएका कागजका दुई पक्षको रूपमा हुनुहुन्थ्यो पुरानो नियमको अगमबाडी र उहाँको स्वयंको चरित्र वा गुण ठिक त्यही रूपमा सही होस् भने त्यसैले उहाँ आउनुभयो मनुष्यको पुत्रको रूपमा उहाँ आउनुभयो तब हामी पाउँछौ उहाँको मृत्यु पश्चात गाडिनुभयो र बौरी उठ्नुभयो उहाँ पेन्टिकोस्टको दिनमा आउनुभयो खुदाको पुत्रको रूपमा खुदा आत्माको रूपमा पवित्र आत्माको रूपमा उहाँले के गर्दै हुनुहुन्थ्यो त उहाँ आफैलाई बदलिरहनु भएको थियो उहाँ आफ्ना मानिसहरूको बीचमा परिचित हुनको लागि रूपको अलग गरी बदलिनु भएको थियो जस्तो कि पवित्र आत्मा जो कि खुदा हुनुहुन्छ उहाँ मण्डलीय युगहरूमा अगुवाई गर्दै आउनु भएको थियो खुदाको पुत्रको रूपमा पवित्र आत्मामा भएर तर हजार सालको राज्यकालमा उहाँ दाउदको पुत्रको रूपमा आउनुहुनेछ ताकि दाउद राजाको राजगद्दी सम्हाल्नको लागि एक राजाको रूपमा उहाँ दाउदको सिंहासनलाई लिनुहुनेछ अहिले उहाँ पिताको सिंहासनमा हुनुहुन्छ र तब उहाँ भन्नुहुन्छ जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसँग बस्न दिनेछु जसरी म आफैले पनि जिते र मेरो पिताको सिंहासनमा बसेको छु यसैले उहाँ हजार सालको राज्यकालमा उहाँ दाउदको पुत्र हुनुहुनेछ यो के हो त उही खुदा हरेक समय केवल उहाँले आफ्नो चेहरालाई बदल्नुभयो म मेरो पत्नीको लागि एक पति हुँ के तपाईँले बुझ्नुभयो सुरेफेनी स्त्रीले भने तपाईँ दाउदको पुत्र मलाई कृपा होस् उहाँले यद्यपि उहाँले मनाई गर्नु भएन यी सबै कुरालाई त्यस स्त्रीसँग अधिकार त थिएन दाउदको पुत्र भनी बोलाउने उसले उहाँलाई दाउदको पुत्र भनी दावा गरी हो उहाँ दाउदको पुत्र हो यहुदीहरूको लागि र अब उहाँ आउनुभयो तर जब उस स्त्रीले उहाँलाई पुकारी प्रभु उहाँ त्यस स्त्रीको प्रभु हुनुभयो तब उसले पाई जो उसले मागेकी थिए अब यस्तो कि उहाँ आफैमा बदलिनु हुँदै थियो अब मेरो घरभित्र म तीन अलग प्रकारको व्यक्ति हुँ मेरो घरमा मेरी पत्नी मलाई पतिको रूपमा दावा गर्छिन् मेरी छोरीले चाहिँ मलाई पिता भनेर दावा गर्छिन् र म उनको पिता हुँ र मेरो सानो नाति चाहिँ म उसको हजुरबाबा हुँ यसैले यससँग पिता भनेर बोलाउने अधिकार छैन म यसको पिता होइन मेरो छोरा यसको पिता हो म त यसको हजुरबाबा हुँ तर म चाहिँ अझै पनि उही एक व्यक्ति नै हुँ पति पनि पिता पनि र हजुरबाबा पनि र खुदा उहाँले के गर्नुभयो उहाँ आफैलाई बदल्नुभयो ताकि पिढी दर पिढीमा मानिसहरूले उहाँलाई चिन्न सकुन् उहाँ बदलिनुभयो र यसै प्रकारले हामी आज रात्रि उहाँलाई देख्दछौ र ठिक यसै प्रकारले खुदाले आफूलाई बदल्नुभयो ताकि समय समयमा आफ्नो मानिसहरूले चिन्न सकुन् भनेर किन बदलिनुभयो त उहाँले आफ्नो मुखौटोलाई बदल्नुभयो उहाँले आफ्नो मुखौटोलाई बदल्नुभयो उहाँले आफ्नो कार्यलाई बदल्नुभयो तर उहाँले आफ्नो चरित्रलाई बदल्नु भएन उहाँले आफ्नो आफ्नो स्वभावलाई बदल्नु भएन उहाँले केवल आफ्नो मुखौटो बदल्नुभयो एकबाट अर्को हुँदै उहाँले आफ्नो मुखौटोलाई बदल्नुभयो उहाँले यसै गर्नुभयो ताकि उहाँको प्रकटीकरणलाई उहाँका मानिसहरूले सजिलोसँग बुझ्नु भनेर ताकि तिनीहरूले जानुन् कि उहाँ को हुनुहुन्छ भनी र उहाँ के हुनुहुन्छ भनी हिब्रू एकमा हामी पढ्दछौ खुदा विभिन्न समय र कालहरूमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले खुदाले कुराकानी गर्नुभयो तर यी अन्तका दिनहरूमा उहाँ आफ्नो पुत्र येशूद्वारा हामीसँग बोल्नु भएको छ अब अगमवक्ताहरू येशूले भन्नुभयो जब उहाँ यहाँ पृथ्वीमा हुनुहुन्थ्यो तिनीहरू खुदाहरू थिए तिमीहरूले तिनीहरूलाई खुदा भनेका थियौ जसमा खुदाका वचन आउने गर्थ्यो र वचन मेटिन सक्दैन उहाँले भन्नुभयो तब फेरि कसरी तिमीहरू उहाँलाई दोषी ठहराउन सक्छौ त जबकि उहाँ नै खुदाको पुत्र हो भने बुझ्नुभयो प्रभुको वचन हरेक युगको लागि नियुक्त गरिएको छ फेरि यो के भयो त र येशू नै सबै भविष्यवाणीहरूको परिपूर्ति हुनुहुन्थ्यो उहाँमा प्रभुको सम्पूर्णता प्रभुत्वले बास गर्छ शरीरमा भई यो सबै प्रभुत्व येशूमा थियो उहाँमा नै त्यही एक हुनुहुन्थ्यो जो युसुफमा हुनुहुन्थ्यो जो एलियामा हुनुहुन्थ्यो उहाँ नै हुनुहुन्थ्यो मोसामा पनि उहाँ नै हुनुहुन्थ्यो दाउदमा पनि उहाँ नै एक हुनुहुन्थ्यो जो कि एक तिरस्कृत राजा थियो उहाँका आफ्नै मानिसहरूले उहाँलाई त्याग दिए राजाको रूपमा त्यागे र जसै उनी देशबाट बाहिर गए एक सानो असरदार समूह उसको पछि लागे उसको सरकारलाई मन नपराउने उसको प्रणालीलाई उसमाथि थुक्नेहरू र रक्षकले तलवार खिचेर भन्यो जसले मेरो राजालाई थुकेको थियो के म त्यसलाई कुकुरको अगाडि टाउको छोडिदिउ र दाउद सायद उसले त्यस समयमा यस्तो अनुभव गरेको थिएन होला तर उ त एक अभिषिक्त गरिएको थियो र उसले भन्यो उसलाई एक्लै रहन देऊ खुदाले उसलाई यसै गर्नु भनी भन्नुभएको थियो र ऊ अब पहाडमाथि चढेको छ र यरुसलेमलाई हेरिरहेको छ एक तिरस्कृत राजा यसो गरिरहेको छ के तपाईँले ध्यान दिनुभयो केही समय पछाडि त्यो भन्दा दाउदको पुत्रलाई थुकिएको थियो सडकमा, र जब पहाडीमा थियो त्यही पहाडबाट यरुसलेमतिर हेरिरहेको तल एक तिरस्कृत राजा र रोएको छ, यरुसलेम मैले कसरी तँलाई बचाउन चाहे, जसरी एक कुखुरी आफ्ना बच्चाहरूलाई पखेटा मुनि बचाउन चाहन्छे, ठिक त्यसरी नै तर तैले बाँच्न चाहिनस्। उहाँले कहिले आफ्नो सवाल बदल्नु भएन, किनकि उहाँ हिब्रू 13:8 यसो भन्छ, उहाँ ठिक त्यसरी नै हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। परमप्रभु शरीर बन्नुभयो ताकि मृत्युको क्रिया पूरा होस्, ताकि हामीलाई पापबाट छुटकारा दिनको लागि। यसै कारणले परमप्रभुले आफै स्वयंलाई बदल्नुभयो ताकि एक मनुष्य बनेर। हामी सन्त युहन्नाको 12:20 यो देख्छौ कि युनानीहरूले उहाँको वचनलाई सुने, अब यिनीहरू मध्ये कसैले पनि कहिले पनि उहाँको सुनेका थिएनन्, फेरि पनि उनीहरूको हृदय उत्तेजित भएका थिए उहाँको देखे पछि, जस्तो कि पुरानो नियममा अयुब र अगमवक्ताहरू यी सबैले यसलाई देख्न चाहेका थिए। यसैले यी युनानीहरू उहाँलाई हेर्न आएका थिए। तिनीहरू फिलिप कहाँ आएका थिए, जो कि बेथसदा थियो, आएर भने, श्रीमान हामी यसलाई देख्न चाहन्छौ। युनानीहरू उहाँलाई देख्न हेर्न चाहन्थे, तर तिनीहरूले उहाँलाई देख्नमा असमर्थ भए, किनकि उहाँ त मनुष्य रूपी मन्दिरमा हुनुहुन्थ्यो, परमप्रभु त ख्रिस्टमा हुनुहुन्थ्यो, उहाँ स्वयंको बारेमा संसार विपरीत विचारमा थियो। अब हामी पाउँछौ कि यसमा यी युनानीहरूले उहाँलाई देख्न सकेनन्, र अब ध्यान दिनुहोस् कि येशूले त्यसपछि तिनीहरूलाई के भन्नुभयो त। उहाँले भन्नुभयो, जबसम्म एउटा गहुँको दाना भूमिमा खसेर मर्दैन तबसम्म यो दाना एक्लै रहन्छ। अर्को शब्द भन्ने हो भने तिनीहरू कहिले पनि उहाँलाई देख्न सक्दैनन्, उहाँको बदलावलाई, यस मुखौटालाई, जबकि तिनीहरूले समयमा हुनुहुन्थ्यो, किनकि उहाँ त मनुष्य रूपी पर्दामा हुनुहुन्थ्यो। तर जब यो गहुँको दाना भूमिमा खस्यो, तब यसले धेरैलाई लिएर आयो, उहाँ यहुदीहरूको लागि पठाइनु भएको थियो। वास्तवमा उस समयमा यो ठिक हो, तर यो गहुँको दाना पनि भूमिमा खस्नै पर्छ। खुदा मनुष्य रूपी पर्दामा हुनुहुन्छ, अविश्वासीहरूको लागि लुक्नु भएको छ, तर विश्वासीहरूमा भने प्रकट हुनुभएको छ। यूहन्नाको पहिलो अध्यायमा आदिमा वचन हुनुहुन्थ्यो, वचन परमप्रभुसँग हुनुहुन्थ्यो, अनि वचन नै परमप्रभु हुनुहुन्थ्यो, अनि वचन देहधारी हुनुभयो र हाम्रो बीचमा निवास गर्नुभयो, र हामीले उहाँलाई देख्यौं पिताको एक मात्रको रूपमा अनुग्रहले भरपूर। अब आदिमा वचन थियो, यो वचन विचारको प्रकटीकरण हो। आदिमा भन्ने हो भने वास्तवमा उहाँ खुदा भनिनु हुँदैन थियो। अब हाम्रो अङ्ग्रेजी शब्द आज गडको मतलब आराधनाको विषय हो। विचारमा कतिसम्म गडबड बनाएको छ, तपाईँ कसैलाई गडबड बनाउनुहुन्छ, तपाईँ केही चीजलाई पनि गड बनाउन सक्नुहुन्छ। तर पुरानो नियममा उत्पत्ति 1 आदिमा खुदाको लागि जो शब्द प्रयोग गरियो त्यो शब्द हो इलोहिम। इलोहिमको मतलब हो एक स्वयं आफैमा आउनु हुने। कस्तो भिन्नता छ त यो इलोहिम शब्दमा र जो हामी प्रयोग गर्छौ गड शब्दमा। इलोहिमको मतलब हो एक जो स्वयं आउनुभयो। हामी स्वयं आफै आउन सक्दैनौ, हामी सर्वशक्तिमान हुन सक्दैनौ, सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान हुन सक्दैनौ। इलोहिममा यी सबै गुणहरू हुन्छन्, हामी यस्तो बन्न सक्दैनौ। जुन रुखलाई तपाईँहरू देवता बनाउनुहुन्छ अथवा घरलाई, यो त स्वयं आफै आएको होइन, यो त बनाइएको हो। यसैले परमप्रभु आदिमा जीवन हुनुहुन्थ्यो, त्यो पनि अनन्त जीवनको एक त्यही एकमा, अर्थात उहाँमा सर्वगुण सम्पन्न थियो, र यही गुण पछि वचन बन्न पुगे र वचनले शरीर धारण गर्यो। यीशु छुटकारा दिनेवाला हुनुहुन्थ्यो, र छुटकारा गर्नुको मतलब हो पुनः त्यही स्थानमा अर्थात अवस्थामा फर्केर आउनु। यदि उहाँले फर्काएर ल्याउनु भएको हो भने त कहीँबाट फर्काएर कहीँ लैजानु भएको छ। यसैले तपाईँ हेर्नुहोस्, सबै मानिसहरूले कहिले पनि यसलाई देख्नमा असमर्थ भएका थिए, किनकि सबै मानिसहरू आदिमा खुदाको विचारमा थिएनन्। बुझ्नुभयो? पुजारीहरूलाई हेर्नुहोस्, जब तिनीहरूले उहाँलाई देखे, उहाँ स्वयं वचनको प्रकटीकरण देखेका थिए, उहाँ के हुनुहुन्थ्यो? तिनीहरूले उहाँलाई यसो भने, यो त भालजबुल हो। उनीहरूले स्वभावमा जे थियो तिनीहरूले त्यही देखेका थिए। त्यो त उस आधुनिक दिनमा सोचिने एक प्रकारको विचार थियो। तर त्यो बिचारी बेबिचारी स्त्री जसलाई उहाँले ढोकामा फाटकमा भेट्नुभयो र उसलाई भन्नुभयो एक उद्धारकर्ताको चिन्हलाई देखाउँदै, यो भन्नुभयो कि उसले के गरेकी थिए। किन? उस स्त्रीले भने, श्रीमान, म तपाईँलाई एक अगमवक्ताको रूपमा चिन्दैछु, हामीलाई थाहा छ कि जब मसीहा आउनेछ तब यी सबै कुरा हामीलाई भन्नेछ। उसले मसीहा अर्थात ख्रिस्टको रूपमा उहाँलाई चिन्न सकी एक अभिषिक्तको रूपमा, किनभने उहाँले योग्यता वचनमा भेट्नुभयो। के तपाईँले यसलाई बुझ्नुभयो त? कागजको दुई टुक्रा अब जोडिन पुगेको थियो। त्यस स्त्रीले, हामी यो जान्दछौ, जब ख्रिस्ट आउनेछन् तब यो कार्य गरी देखाउनेछन्। अब परमप्रभु कहिले काहीँ यो र त्यो अन्तर्जातिलाई मिलाएर एक खास प्रकारको जसरी घण्टी बनाइन्छ त्यसरी बनाउनुहुन्छ, जसरी मोल्डर बनाइन्छ। तर जब येशू आएर भन्नुभयो, म त्यही हुँ जो तिमीहरूसँग कुरा गरिरहेको छु, त्यहाँ त यस्तो बालजबुल जस्तो कुनै पनि प्रकारको अवस्था थिएन। त्यस स्त्रीले पानीको भाँडो नै छोडी र नगरतिर भागेर गई र यसो भनी, आओ हेर एक मनुष्य जसले मैले गरेका सबै कार्यलाई बताइदिए, के यो त्यही खास ख्रिष्ट होइन? बुझ्नुभयो? अब यसले के दर्शायो त? पुरानो समयको वचनलाई अनुभवको रूपमा यसले त्यस स्त्रीलाई त्यहाँ दिनुभयो। यसले के गर्यो त? यसले ख्रिष्ट दर्शायो अर्थात बनायो। र के तपाईँले ध्यान दिनुभयो? तुरन्त त्यस स्त्रीका पापहरू क्षमा भए, किनभने शुरूआतमा नै ऊ त छुडाइने वाली थिए, किनभने त्यो स्त्री परमप्रभुको विचारमा आदि देखिने थिए। यसैले उहाँले त्यस स्त्रीको छुटकारा गर्नुभयो अथवा उसलाई वापस ल्याउनु भयो। जब त्यस स्त्रीले वचन देहदारीको कामलाई देखी, जो कि यहोवा हुनुहुन्थ्यो, उहाँ यहोवा नै हुनुहुन्थ्यो जो अझै पनि हुनुहुन्छ। अब जब यसु आउनुभयो, यदि उहाँ नूहको सन्देशलाई लिएर आउनु भएको भए यसले यो काम गर्ने थियो न? डुङ्गा बनाएर तयार, यो काम यहाँ हुँदैन थियो। तर त्यो नुह चाहिँ खुदाको हिस्सा थिए। उसले विचित्र तरिकाले काम गरेका थिए, किनकि ऊ स्वयं एक विचित्र थिए र उनको सन्देश पनि एक विचित्रको थियो, किनभने त्यो त वचन देहदारीको रूपमा थियो। उहाँ मूसाको सन्देश लिएर आउनु भएन, किनभने यसले त त्यो काम गर्न सक्दैन। मूसा खुदा थिए, खुदाको हिस्सा देहदारी थिए। उहाँ त उस समयको वचन देहदारी हुनुहुन्थ्यो, तर येशु यसलाई लिएर आउनु भएन। येशु यसरी आउनुभयो भनी बाइबलले कहिले पनि भन्दैन। तर जब उहाँ आउनुभयो, ठिक त्यसै अनुसार जसरी वाचाले दर्शाएको थियो, उहाँको आउने तरिका यसरी थियो, तब यी सबै जो छुटकारामा उहाँलाई विश्वास गर्छन्, किनभने तिनीहरू त खुदाका विचारहरू थिए। उहाँका गुणहरू उहाँसँगै आदिमा थिए, जो शरीर धारण गरेका थिए र छुटकाराका योग्य थिए र परमप्रभुतर्फ फर्काइएर ल्याइएका थिए। जति जतिले उहाँ विश्वास गरे, उहाँले तिनीहरूलाई खुदाका सन्तान हुने अधिकार दिनुभयो, किनभने तिनीहरू छुटकारेका योग्य थिए। तिनीहरू त सुरुदेखि नै खुदामा थिए, उहाँकै चरित्रमा थिए। यदि हामी यहाँ केही क्षणको लागि रुकौ, यदि केही सम्भव भएसम्म र यसको बारेमा सोचौ, आज राति यस समयको सन्देशको बारेमा प्रभु यहोवाका विचारहरूको प्रवाहलाई संसारको जग राख्नु भन्दा पहिलेदेखि नै हामीहरू बोलाइएका थियौ। हाम्रो नाम मेम्नेको जीवनको पुस्तमा लेखिसकेको थियो। तब हामी दुई किनारालाई अर्थात् दुई भागलाई देख्न सक्छौ, जस्तो कि मैले पहिले नै भनिसके, किन एक अर्कोसँग फरक छ त यो त यस्तो हुन आवश्यक छ। यो हमेसा गरी भएको थियो, यस्तो तरिकाले हमेसाको रूपमा थियो र हुनेछ, र यस्तै प्रकारले भविष्यमा पनि हुनेछ। उहाँ वचन हुनुहुन्थ्यो र वचन देहदारी हुन आयो र हामीहरूको बीचमा रहनुभयो। अब परमप्रभु त्यहाँ पुरानो नियममा फर्केर हेरौँ भने, जब उहाँ आफ्ना मानिसहरूको अगाडि देखा पर्नुभयो, तब हामी यो थाहा पाउँछौ कि एक अलग रूपमा उहाँ पुरानो समयमा आफू स्वयं एक जनावरको छालाको पर्दामा खुदा एक जनावरको छाला भित्र भई लुक्नु भयो र दयाको सिंहासन भई। तब हामी पाउँछौ कसरी ती सुलेमानले जब उनले परमप्रभुको मन्दिरलाई अर्पण गरेका थिए र यी जनावरका छालाहरू त्यहाँ झुन्डाइएका थिए, ती पर्दाहरू कसरी उहाँ आगोको खाम्बोमा भएर आउनुभयो र बादलको रूपमा यसरी हुँदै तल आउनुभयो र आफैमा पर्दाभित्र हुँदै यसरी पर्दाभित्र भएर दुनियाँमा आउनुभयो। तर विश्वासमा भएर इजरायलीको यो थाहा थियो कि खुदा त्यहाँ हुनुहुन्छ भने, उनीहरूलाई थाहा थियो खुदा त्यहाँ हुनुहुन्छ भने, चाहे दुनियाँका मानिसहरूले जे जस्तो रूपमा भने पनि उहाँ अविश्वासीको लागि लुक्नु भएको छ। अविश्वासीले यो बुझ्दैनन्, तर विश्वासीले बुझ्दछन्। विश्वासमा भएर थाहा छ कि प्रभु त्यहाँ हुनुहुन्छ। तिनीहरू अनुग्रहमा थिए र उहाँ उस समय अनुग्रहको सिंहासनमा हुनुहुन्थ्यो, जो कि यो एक महान भेद थियो। तपाईँलाई थाहा छ, पुरानो नियममा जो मरेको जनावरको छाला भित्र घुसेर अब मृत्युमा मृत्युको पछाडि भएर तब उहाँ मृत्युमा भई महिमामा प्रवेश गर्नुभयो, अब उहाँ मृत्युको महिमा भई बस्नुभयो। त्यो भइसक्यो, यो पूर्णत भइसक्यो। जब कलवरीको क्रुसमा त्यो मृत्युको पर्दा फाटिसक्यो, जब पर्दा च्यातियो, त्यो पुरानो पर्दा च्यातियो, अब उहाँको उपस्थितिबाट टाढा बस्नुको मतलब हो मृत्यु। तब उहाँको उपस्थितिमा प्रवेश गर्नु मृत्यु थियो, बुझ्नुभयो? अब यो यसरी बदलिएर गयो र तपाईँले वचनको पदलाई भेटाउन आवश्यक छ कि आज हामी कुन चाहिँ समय दिनमा रहेका छौँ भनी यो थाहा पाउनु अति आवश्यक छ। अब जब पर्दा कलवरीमा च्यातिएको थियो, दयाको सिंहासन अब सरल हृदयमा दृश्यमा आयो, तर के भयो त? रगतको थोपा चुहुँदै कलवरीमा झिन्डुनु पर्ने आवश्यकता भयो। जसरी तिनीहरूले रगत लिए, सालौं साल पछि पनि मन्दिरको शुद्धिकरण र दयाको सिंहासनमा छिड्कनको लागि त्यहाँ प्रभु आफ्नो महान त्यो चम्किलो ज्योतिको शक्तिमा भई आउनुभयो र त्यो पुरानो जनावरको छाला रूपी पर्दालाई माथिबाट तलसम्म च्यातिदिनु भयो र दयाको सिंहासन सदृश्य रूपमा दिखाइदिनु भयो। यो वास्तविक साँचो खुदाको मेमना पाठो सदृश रूपमा कलवरीमा झुन्डिनु भयो। वास्तविक साँचो अनुग्रहको सिंहासन जब खुदाले मूल्य चुकाउनु भयो स्वयं आफैले यो गर्नुभयो र हामी चाहिँ एक बन्नुभयो र एक मनुष्यको रूप लिएर देखा पर्नुभयो ताकि हामीहरूको बीचमा परिचित होस् भनी र हामी पनि उहाँसँग परिचित हुनको लागि। दयाको सिंहासन त्यो दिनमा इजरायलीको लागि सदृश रूपमा वाचाको लागि देखिनु भयो। तर धिक्कार छ त्यस समयका पिता पुर्खाको पारम्परिक मण्डलीको लागि, तिनीहरूकै परम्पराद्वारा साँचो दयाको सिंहासन तिनीहरूको लागि लुकेको थियो। यदि तिनीहरूले वचनको पदलाई सही रूपमा बुझेको हुन्थे भने हरेक हिस्साले पाउँथे जसरी चाइनिज लेभल थियो। पुरानो नियमका अगमबाडी पूरा रूपमा पूरा भएका थिए र यो सबै भएको थियो र यही तिनीहरूले वचनलाई सिकेका थिए त तिनीहरूले दयाको सिंहासन उस समयको लागि चिन्ने थिए। जसरी मूसाले यहाँ भनेका थिए यो भनेका थिए यी दिनमा तिनीहरू अन्धा थिए यो अझै पनि तिनीहरूले हृदयमा पर्न परेको छ तिनीहरूले यसलाई देख्नै सकेनन्। तर उहाँ खुदा हुनुहुन्थ्यो दुःख अनि प्रायश्चितको रूपमा उहाँ वास्तविक दयाको सिंहासन पूरा रूपमा त्यहाँ उभिनु भएको थियो जस्तो कि हामी यसरी गीत पनि गाउँछौ हेर उहाँ एक सरल रूपमा उहाँलाई हेर त्यहाँ महान विजय खुदा उहाँले पर्दालाई दुई टुक्रामा नच्यातेसम्म देख्नुभयो उहाँ आउनुभयो दयाको सिंहासन पूरा सभाको लागि अगाडि उहाँ झुन्ड्याइनु भयो एक स्पष्ट रूपमा तर तिनीहरू जनताको विचारमा भएर अगाडि बढे। अब पुरुषहरू र स्त्रीहरू र उसको सभाका सभासदहरू म केही व्यक्तिलाई आदर गरेर होइन तर यो भन्न चाहन्छु कि तर आजको दृष्टिकोणलाई हेरेर आज हामी के को लागि भन्ने दृष्टिकोणमा भएर म डराएको छु। त्यस प्रकारको पुर्ख्यौली परम्परा देख्दा पारम्परिक पुर्ख्यौली मण्डली यस्ता प्रकारका मण्डलीमा यी मानिसहरूमा लुकेका छन् खोलिएको छैन। यी अन्तिम दिनहरूमा पवित्र आत्मा जबदेखि आउनुभयो तबदेखिबाट जस्तो भविष्यवाणी भएको थियो र जसरी पर्दा माथिबाट तलसम्म च्यातिएको थियो कतिपय मानिसहरूले फेरि परम्परा अनुसार त्यस च्यातिएको पर्दालाई सिलाउने कोसिस गरेका पिता पुर्खाले यसो गरे र यसै कारणले तिनीहरूले यो वास्तविक खुसीलाई प्राप्त गर्न सकेनन् र शान्ति र अरू यस्तै प्रकारका कुराहरू जो आज मण्डलीमा छन् यद्यपि यो एक सरल दृश्य हो ती विश्वासीहरूको लागि जसले विश्वास गर्छन्। उहाँ वचनमा लुक्नुभयो आज यी दिनको लागि प्रतिज्ञा गरिएको वचनभित्र। अब परम्पराले फेरि त्यो पर्दा बनायो तिनीहरू भन्दछन् कि ती दिनहरूमा हुने आश्चर्य कर्महरू त अब हुँदैनन्। एक मनुष्यले मलाई यसो भन्यो एक सही व्यक्ति थियो रीतिरिवाजमा रहेको एक सभ्य व्यक्तिले ट्युसान एरिजोना भएछ भन्यो जहाँ मेरो घर छ मेरो रामदामा सभा भएको थियो र हामी एक व्यापारिक सभामा थियौं र म त्यहाँ ती व्यक्तिहरूको बीचमा बोलिरहेको थिएँ जहाँ कि प्रभु येशूले गर्नुभएका कामहरू र उहाँको उपस्थितिमा महान सेवाको बारेमा म बोलिरहेको थिएँ। र यो क्रिस्चियन भद्र पुरुष म कहाँ आयो र यसो भन्यो एक मण्डलीको सेवक सही व्यक्ति र उसले भन्यो भाइ ब्रनम तपाईँले मानिसहरूको बीचमा प्रेरितहरूको युगको स्पष्ट रूपले देखाउने काम गर्नु भएको छ। उसले भन्यो जबकि प्रेतहरूको युग त समाप्त भइसक्यो र मैले भने म तपाईँलाई निवेदन गर्दछु कि भाइ मलाई देखाउनुहोस् कि कहाँ समाप्त भयो प्रेतहरूको समय वचनमा देखाउनुहोस्। मैले भने प्रेतहरूको समय पेन्टिकोसको दिनबाट सुरु भयो र यो पत्रुसले भने पेन्टिकोसको दिनमा यो प्रतिज्ञा तिमीहरू र तिमीहरूका सन्तानहरूमा र टाढा टाढा रहेका सबैको लागि र परमप्रभुले जो बोलाउनु भएको छ ती सबैको लागि हो समाप्त भयो। यदि प्रभु अझैसम्म बोलाउँदै हुनुहुन्छ तब त प्रेतहरूको युग यसै समयमा पनि चलिरहेको छ। यसै प्रकारले तिनीहरूले मानिसहरूलाई अन्धा बनाउने कोसिसमा लागिरहेका छन्। तिनीहरूको परम्परा र अगुवाहरूद्वारा यो पहिला पनि यस्तै थियो तपाईँ यसलाई देख्न सक्नुहुन्छ कसरी ती मानिसहरू हर्षोल्लास र यति धेरै मात्रामा खुसी थिए र यी सभाहरू त एक प्रकारले विचित्रकै थिए, एक प्रकारले अनौठो कुरा अरू मानिसहरूको लागि, यस कारणले कि तिनीहरूले सबै प्रकारका अवरोधहरूलाई तोडेर तिनीहरू हेरिरहेका थिए। तिनीहरूले यसै प्रकारले पर्दालाई फाटेका थिए, परमप्रभुको उपस्थिति रूपी पर्दालाई च्यातेका थिए, जहाँ कि प्रतिज्ञा गरिएको वचन अनुसारको प्रकटीकरणलाई जो यस समयको लागि थियो ती मानिसहरूले अगाडि तिनीहरूले खुदाको प्रतिज्ञालाई देखेका थिए। योएल 2:28 उहाँले प्रतिज्ञा गर्नुभएको थियो, यो हो कि यी अन्तका दिनहरूमा त्यहाँ अन्तिम वर्षा खन्याइने सबै मानिसहरूमाथि अन्तका दिनहरूमा। मेरो विचारमा युनानी शब्दमा यसलाई किनोस भनिन्छ, जसको मतलब हो कि खुदा पूरा रूपमा खन्याइनु भयो उहाँ स्वयंमा, यसरी होइन जसरी हामी खन्याउने गर्छौ, जस्तो कि कसैसँग केही चिज छ भित्र छ र उसले खाली गर्छ, तर उहाँले आफू स्वयंलाई खाली गरी खन्याउनु भयो, उहाँले बदल्नु भयो, उहाँको एन मर्फी उहाँ बदलिनु भयो, जो उहाँ हुनुहुन्थ्यो त्यहाँबाट बदलिनु भयो जो हुनुहुन्छ। उहाँले कहिल्यै आफ्नो स्वभाव बदल्नु भएन, तर पेन्टिकोसको दिनमा उहाँले मनुष्यको पुत्रको रूपलाई छोडी खुदाको पुत्रमा बदलिनु भयो। उहाँ आउनुभयो मनुष्यहरूमा होइन, उहाँ मनुष्यको भित्र आउनुभयो, बुझ्नुभयो, त्यही उही खुदा यसरी आफ्नो सेवकाईलाई अगाडि बढाउनु भयो, यो महान युगमा यसरी आउनुभयो। उहाँले बाइबलमा भविष्यवाणी गराउनु भयो कि त्यहाँ यस्तो दिन आउनेछ, न त दिन नै हुनेछ न त रात नै हुनेछ, तर साँझको समय त्यहाँ उज्यालो हुनेछ। अब यो सूर्य भौगोलिक रूपमा यो पूर्वबाट उदाएर पश्चिममा अस्ताउने गर्छ, यही यो सूर्य हर समयमा छ। अब जब यो पुत्र SON प्रतिज्ञा गरिए बमोजिम वचन अनुसार स्वयं प्रकटीकरणमा वचन देहधारीको रूपमा इजरायलमा प्रकट हुनेछ पूर्वी मानिसहरूको बीचमा, हामी घोर अन्धारो का दिनमा छौ, हामीसँग प्रशस्त मात्रामा उज्यालो थियो सुधारकको समयमा, र यस्तै अरू ताकि मण्डलीहरू र संघ संस्थाहरू बनाउने क्रममा लागे र त्यहाँ संघ संस्थागत भए र यसरी हुँदै आए, अनि बच्चाहरूलाई मही खाने, बुढापाकाको विवाह र लासलाई गाड्ने, र यस्तै यस्तै अरू कार्य गर्दै मण्डलीमा रहिरहेका थिए। तर यो साँझको समयमा त्यहाँ उज्यालो हुनेछ, उहाँले भन्नुभयो साँझको समयमा, र लेखेको वचन कहिले टल्न सक्दैन, र त्यही SON सन पुत्र स्वयंको खनाउनु भएको छ कि नोस पेन्टिकोसको दिनमा जो प्रतिज्ञा गरिएको थियो त्यही प्रतिज्ञा साँझको समय पनि, बुझ्नुभयो, यो त प्रतिज्ञा बमोजिम नै भएको छ। दुवै लेभललाई लिइ हेर्नुहोस् के भइरहेको छ, र हेर्नुहोस् उहाँले के प्रतिज्ञा गर्नुभएको छ, तब तपाईँले देख्नुहुनेछ कि आज हामी कहाँ छौ त, सबै कुरा एकत्र भएको छ, तपाईँ महान खुदाले स्वयंको व्यापार गर्नुभएको छ पाउनुहुन्छ। रीतिरिवाजले मानिसहरूलाई अन्धो बनाइदिएको छ, फेरि यी महान कुराहरूको अगमबाडी भइसकेको थियो। मुसा जब मुसा पहाडमा गएर आएका थिए, जो कि एक आगो नै थियो, कति सुन्दर उदाहरण हो यो। मुसा मिश्रमा तल गएका थिए र पुर्खा रूपी मण्डलीलाई भनेका थिए, परम प्रभु खुदाले मसँग भेट गर्नुभएको छ, जसको नाम म हुँ हो। यो नाम वर्तमान कालमा छ, म थिए होइन, म हुनेछु होइन, तर म हुँ, हमेसा एक समान, हिजो आज र सधैँभरि एक समान। उहाँ वर्तमानको प्रभु हुनुहुन्छ। उहाँ यहाँ हिब्रू 13:8 तुलना गर्नुहोस्, येशू ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। यो अझै पनि अगमबाडीको वचन हो, र जनसभा त्यस समयको वचनसँग मेल खाएको थियो। यस दिनको अनुभवमा भई ती सुधारकहरूमा यी कुरा थिए, हो, तर यो त अर्को दिन हो, हेर्नुहोस् हामीहरू कुन समयमा रहिरहेका छौ। के यस्तै गरी जसरी उहाँ आउनुभएको थिएन र ती दिनहरूमा जब उहाँ यस पृथ्वीमा आउनुभएको थियो, जसरी मोसा आएका थिए अथवा जो कोही अगमवक्ता त्यसरी नै आएका थिए, के यसको लागि अगमबाडी भएको थिएन र यी अन्तका दिनहरूमा यसरी नै अगमबाडी पूरा हुनेछ। यो लुथरको जागृतिको समय चाहिँ गरी आउँदैन, यो बेस्लीको जागृतिको समयमा चाहिँ गरी आउँदैन, यो त पुनः बहाली मरम्मतको समय हो, यो त त्यो समय हो जहाँ वास्तविक साँचो पुत्रको उज्यालो फेरि फर्केर आउने समय हो, यो पुनस्थापनको समय हो। हो, कति सक्दो रूपमा हामी वचनमा बनिरहनु पर्ने आवश्यक छ त्यस रूपमा, र हामी सैद्धान्तिक रूपमा पवित्र शास्त्रमा, तिमीहरू दुनियाँको कुन चाहिँ क्षेत्रबाट आएका हौ, के तिमीलाई थाहा छ सत्य के हो, यो सत्य हो, यो त एक प्रतिज्ञा हो। यही कारण हो जसको द्वारा मानिसहरू अति कठिन भएका छन्, यही एक कारण हो कि मानिसहरू अनौठा प्रवृत्तिका भएका छन्, जो कि तपाईँहरू तिनीहरूलाई यस्तै भन्नुहुन्छ। यो यस कारणले भयो कि तिनीहरू यो जो पर्दा अब खुलिसकेको छ, परम्परादेखि तिनीहरूले पर्दा रहेको देखेका छन्, उहाँ त हिजो हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ, देख्नुभयो? यो त खुदाको प्रतिज्ञा हो र हामी यसको विरोधमा जान सक्दैनौ। कारण यो हो कि वचनलाई तोड्न सकिँदैन, न त वचन नै टुट्न सक्छ। हो, हामीले यो पाउँछौ कि यो उहाँको प्रतिज्ञा थियो। उहाँले मानिसहरूको मध्यमा आफैलाई खाली गर्नुभयो र उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। मूसा जब उनी तल मिश्रमा गएर यो घोषणा गरे, त्यसपछि तब पिताले उसको लागि यसको सन्देश सिनै पहाडमा देखाउनु भयो। त्यही खास आयो खम भएर अनि पूरा पहाड आगोले भरियो। के हामीले यसलाई बुझौं त? जसले एक समय प्रतिज्ञा दिनुभएको थियो उहाँले सोही बमोजिम वचन लिएर आउनुभयो। उहाँसँग आज्ञाहरू थिए र यी आज्ञाहरूमा भई उसँग आज्ञाहरू नै वचन थियो। तबसम्म वचन कहिले पनि मानिसहरूको बीचमा आएको थिएन। यसैले हमेसा वचन एक अगमवक्तामा आउँछ र ऊ चाहिँ त्यस समयको एक अगमवक्ता थियो। को मूसा जसरी येशु वचन हुनुहुन्थ्यो, यूहन्ना एक अगमवक्ता थिए र येशु वचन यूहन्ना कहाँ आउनु भएको थियो? त्यस पानीमा, किनभने वचन हमेशा एक अगमवक्तामा आउँछ। यो कहिले टल्दैन, बुझ्नुभयो? वचन चाहिँ यसरी आउँछ। यसैले मूसामा वचन मूसामा आयो आज्ञाको रूपमा र आज्ञा उसमा थिए। अब किन यो भन्दा पहिला वचन दिइयोस् र देहदारी बन्न आओस्? मूसाको मुहार पर्दाले ढाकिएको थियो, नत्र त वचन सम्पूर्ण रूपमा देहदारी हुन सक्दैन थियो। तिनीहरूलाई थाहा थियो केही घटना घटेको थियो भने, तर तिनीहरू जान्दैनथे कि के भएको भनेर। गर्जन र धमाकाहरू, फेरि पनि तिनीहरू यसो भन्दै थिए कि मूसा नै हामीसँग कुरा गर, खुदा होइन, मूसा हामीसँग बातचित गर। र खुदाले भन्नुभयो, ठिक छ, म यसै गर्नेछु, अब उपरान्त यसै हुनेछ, म यस प्रकारले अबदेखि देखा पर्ने छैन, म तिमीहरूको बीचमा अगमवक्ता पठाउनेछु। यसैले उसले अब म मेरो अगमवक्तामा भएर कुरा गर्नेछु। अब यदि मूसा प्राकृतिक व्यवस्था अनुसार, पावलले दोस्रो कोरिन्थको पुस्तकमा यहाँ भन्छन् र हामीहरूले पनि बीच प्रकट गराउँछन्, उसको मुहारमा पर्दा हाल्नु पर्ने थियो। व्यवस्थामा हुँदा पनि कति धेरै मात्रामा आत्मिक रूपमा अविश्वासीहरूको अगाडि एक पर्दाको रूपमा वचन देहदारी भएको छ उसमा। कति धेरै मात्रामा उनीहरू बोलाउलान्। मूसा एक विचित्र थिए, तपाईँलाई फेरि तिनीहरू कति धेरै मात्रामा भन्लान्, जसले पर्दा भएर तोडेका थिए, आगो खामो भएका थिए, जसद्वारा उनी समक्ष आशिष आएको थियो। र अब तपाईँ नै पर्दा हुनुहुन्छ, मानिसहरू यसलाई देख्न सक्दैनन्, तिनीहरू यसलाई बुझ्नै सक्दैनन्। पर्दा के हो भने, यदि प्राकृतिकको त्यो महिमा थियो भने, फेरि आत्मिकको कति धेरै मात्रामा हुन्छ होला? यदि प्राकृतिक जसको अन्त हुन्छ फेरि पनि महिमित थियो, अब कति धेरै महिमित होला जसको अन्त नै छैन, अझ बढी महिमित हुनेछ। तर अझै पनि यो पर्दामा छ, यो विश्वासीको लागि पर्दा होइन, तर अविश्वासीको लागि पर्दा भएको छ। अविश्वासी यसलाई देख्न सक्दैन, खुदा हमेसा अविश्वासीको लागि पर्दामा आउनुभयो। परम्पराले यसलाई रोक्छ, लुकाउँछ, जस्तो तिनीहरूले त्यस समय गरेका थिए, आज पनि त्यसै गरेका छन्। आज हामीसँग जो छ त्यो हो आत्मिक पर्दा, जहाँ प्राकृतिक पर्दा थियो तिनीहरूको मध्यमा, अगमवक्ताद्वारा लेखिएको वचन अनुसार प्रकटमा ल्याइयो थियो। एक अगमवाणी बोल्नेले जो कि वचन लेखिएको अनुसार नै यसो हुने गर्थ्यो, ताकि यसबाट सरलीकरण होस् भनी। तिनीहरूलाई यो थाहा थियो कि वचन यही छ भनी, तर तिनीहरूलाई थाहा थिएन कि यसो के अर्थ हो भनेर। मूसाले यसलाई सरल गरेका थिए, उहाँले भन्नुभयो आज्ञाले यसो भन्दछ, र यसै कारणले उहाँले यसलाई बुझ्न सक्ने सरल गरिदिनु भएको छ। यो बुझ्न सरल हुनुभन्दा पहिला यो पर्दामा थियो, र आज पनि यसरी नै चल्दैछ। मानिसहरूको लागि पर्दा छ, जबसम्म मानिसहरूमा यसलाई पर्दालाई सरलता रूपमा नबताइन्जेलसम्म प्रभु खुदा सर्वशक्तिमान प्रभु एक मनुष्यको शरीरमा लुक्नु भएको छ, जो एक वचन हो। याद राख्नुहोस्, अब हामी यो थाहा पाउँछौ कि यो अविश्वासीको लागि एक पर्दा हो, तर विश्वासीको लागि प्रकट भइसकेको छ। ध्यान दिनुहोस्, मूसाले आगोको खामोभित्र एक्लै प्रवेश गरेका थिए, कोही अर्को उसँग जान सक्दैन थियो। यो हुन सक्दैन थियो, यो यसले हामीसँग के कुरा गरिरहेको छ त? तपाईँ पेन्टिकोस्टल समूह भई यहाँ आउन सक्नुहुन्न, बुझ्नुभयो? उहाँले कहिले पनि समूहमा आफूलाई प्रकट गर्नु भएन, उहाँ एक व्यक्तिमा प्रकट हुनुभयो, र यही तरिका हो आज पनि उहाँको प्रकट हुने। तपाईँ भन्नुहोला, म त मण्डलीमा संलग्न छु, म त फलाना मण्डलीमा संलग्न छु, तर यसले काम गर्दैन, बुझ्नुभयो? र सबैले मूसालाई पछ्याउने कोसिस गरे, यसको नक्कल गरियो, यसले मृत्यु ल्याएको थियो, र आज पनि यसरी नै हुनेछ, आत्मिक मृत्यु जसले नक्कल गर्ने कोसिस गर्छ। यही हो जो आज राति हामी यहाँ गइरहेका छौँ। समूहहरू मध्ये यहाँ एक समूह उठिरहेको छ, दिमागी प्रतिस्पर्धा, कोही व्यक्ति यस प्रकारले काम गर्ने कोसिसमा लागिरहेको छ र अलग अलग जीवन बिताइराखेको छ। पिउनलाई कुनै रोग छैन, चुरोट रक्सी आइमाई जे जसरी चले पनि हुन्छ, उसले चाहे अनुसार जसरी संसारका यस्तो चलेका छन्। यस्तो हुँदा पनि तिनीहरू अझै पनि आफूलाई भेन्तीको स्लोमन छन्, तिनीहरू घरमा बसी टिभी हेर्छन् र दुनियाँका अरू यस्तै कुराहरू पनि भन्छन् हामी भेन्तीको स्लोहौं। तिनीहरू वास्तविकताको नक्कल गरिरहेका छन् र पनि तिनीहरूमा यो कहिले पनि प्रकटमा आउँदैन। जब यो प्रकट भएको थियो यो महिमित थियो र तपाईँहरू मध्ये कसैमा जब यो प्रकट भयो त तपाईँ त्यसमा हिँड्नु भयो, तपाईँ नै एक पर्दा बन्नुभयो। यो त यसले मात्र काम गर्ने होइन र यस्तो नक्कल गर्नेहरूको लागि त मृत्यु नै थियो। मोसा एक पर्दा थिए, ऊ त एक जीवित वचन मानिसहरूको लागि थिए र आज मानिसहरूमा ठिक यसै प्रकारको पर्दा रहेको छ। तिनीहरू लिखित पत्रीहरू हुन्, सबै मानिसहरूले तिनीहरूलाई पढ्छन्। एक नयाँ पत्री होइन तर त्यहाँ पत्री जो लेखिएको थियो देहधारी बन्न पुग्यो। यो त जसले आजको प्रतिज्ञा गरिएको वचनलाई विश्वास गरे त्यही खुदा आफ्नो आत्मालाई खन्याउनुहुन्छ हरेक शरीरमाथि र त्यही हुन लिखित पत्रीहरू व्यक्तिमा। जब कोही व्यक्ति बुद्धि लगाएर यसलाई नक्कल गर्ने कोसिस गर्छ त यसले उल्टो काम गर्छ। तपाईँको जीवनले नै देखाउँछ कि तपाईँ को हो भनी। एक समय त्यहाँ एक केटो थियो, त्यो केही समस्यामा पर्यो। यो एक असल केटो थियो तर कारणले ऊ कचहरीमा पुग्यो र न्यायाधीशले भन्यो म तिमीलाई सजाय दिन्छु, तिम्रो सजाय हुन सक्छ। केटोले भन्यो म मेरो मुद्दालाई खोल्न चाहन्छु, उसले भन्यो म मेरो मुद्दाको रेकर्डलाई हेर्न चाहन्छु, आखिर मेरो गल्ती के हो। न्यायाधीशले भन्यो तिम्रो त रेकर्ड नै छैन, तिम्रो रेकर्ड त यो हो जसले तिमीलाई दोषी ठहरायो। र यसै प्रकारले आज भइरहेको छ। कारण यो हो कि मण्डलीमा जागरूकता नभएकोले यस्तो त्यो भयो, त्यही हो मण्डलीको रेकर्ड, यही हो झुट। हामीहरू त झन ज्यादा रूपमा समर्पित हुनुपर्ने हुन्छ। हामीले हरेक खुदाको वचनलाई स्वीकार गर्नुपर्छ, विश्वास गर्नुपर्छ। हामीले तबसम्म खोज्नुपर्छ जबसम्म त्यो वचन वास्तवमा सत्य बन्दैन हामीहरूको बीचमा। बुझ्नुभयो, देख्नुभयो, रेकर्ड यो हो। रेकर्डले हामीलाई कहाँ पुर्याउँछ त यसले हामीलाई प्रवेश गराउँछ भित्र। तर एक समय यसले तपाईँलाई बचावमा राख्छ। त्यही कचहरीमा केटोसँग पैसा थिएन, उसले जुर्मानाको तिर्न सकेन। जुर्माना त यस प्रकारले थियो कि हजारौं डलर थियो, तर उसँग उसको ठूलो दाजु थियो र ऊ आएर उसको सबै जुर्माना तिरिदियो। अब हामीले ठूलो दाजु पाएका छौँ, येशु हाम्रो ठूलो दाई हुनुहुन्छ, खुदाको पुत्र, अनि उहाँ आएर हाम्रो सबै जुर्माना तिरिदिनु भयो। यदि उसलाई हामी मात्र विश्वास गरी उहाँको पर्दाभित्र पस्न सक्ने हुनेछौ, जस्तो कि उहाँ नै हाम्रो मोसा हुनुहुन्छ। आजको हाम्रो मोसा त येशु हुनुहुन्छ। मोसा एक पर्दा थिए, मानिसहरूको लागि जीवित खुदाको वचन थिए। आज येशु एक पर्दा, मानिसहरूको लागि जीवित खुदाको वचन, र त्यही येशु मण्डली भित्र भएर पवित्र आत्मा मानिसहरूको बीचमा खुदाको पुत्र वचनलाई प्रकट गर्दै, आजको दिनको लागि प्रतिज्ञा गरिएको वचनलाई प्रकट गर्दै, साँचो रूपमा यसलाई प्रकट गरी बनाउँदै, आज अहिले यसरी नै प्रकटीकरण गर्दै। र स्मरण राख्नुहोस्, मुसाले यो गरेका थिए र यो देहदारी हुन आयो, यो सबै संसारको लागि होइन तर निकासीका मानिसहरूको लागि, केवल एउटा वर्ग मानिसहरूको लागि, सबैको लागि होइन कि जो निकासीमा प्रस्थानमा निस्केर आएका थिए निकासीमा भएर। र आज पवित्र आत्मा मानिसहरू यो भन्दै अगाडि बढिरहेका छन् कि अलौकिक चङ्गाई त ठिक कुरा होइन। जब म एक परामर्श दिइरहेको थिएँ, एक चिकित्सकले मलाई बोलाए अर्को दिन, एक बिचारी आइमै ओहो त्यहाँ चार पाँच मुद्दा थिए मृत्युको मुद्दामा बसिरहेको केही घण्टा मात्र, र पवित्र आत्माले तिनीहरूलाई निको पार्नुभयो। चिकित्सक यस बारेमा सोधपुछ गरिरहेका थिए, उसले भन्यो यो यस्तो कसरी हुन सक्छ, कसरी, किन, उसले भन्यो म यो मेरो रोगी हो, मैले भने यो थियो तर यो बिमारी त अब खुदाको भयो, यो यो अब उहाँको आफ्नो भएको छ। बुझ्नुभयो, र अब तपाईँ कुराहरू यसरी हेर्नुहोस्, खुदा एक निकासीको लागि बोलाइरहनु भएको छ, ताकि शारीरिक पर्दाबाट भई जसले नक्कल गर्ने कोसिस गरेको छ, जसले मण्डलीमा संलग्न हुने कोसिस गरेको छ, यो मेथोडिस्ट, बेप्टिस्ट, प्रेस्बिटेरियन यी सबै होइन तर पेन्टिकोस्टल मण्डली हो। यो त एक व्यक्तिगत मामला हो, यो त केवल तपाईँ र खुदाको बीचको कुरा हो। यसमा तपाईँ जानै पर्छ, तपाईँको समूह होइन, तपाईँ तपाईँको मण्डली होइन, तपाईँको पास्टर होइन, तर यो त तपाईँ हो जो भित्र घुस्ने हो। म तपाईँहरूको बीचमा एउटा अर्को विशेषता मोसाको बारे भन्न चाहन्छु। जब ऊ बाहिर निस्केर आए, र पनि एक अगमवक्ता, एक महान व्यक्ति तिनी थिए, जब तिनी वचनमा भई बाहिर निस्केर आए, मानिसहरूले देखे कि तिनी बदलिएका थिए, केही उसको जीवनमा घटेको थियो। जब ऊ समयको वचनको प्रकटीकरण रूपमा आएको थियो, ती आज्ञाहरू, मोसा एक बदलिएको व्यक्ति थिए। र के तपाईँ पनि हुन चाहनुहुन्छ? जब तपाईँ त्यस मनुष्य रूपी पर्दाको पछाडिबाट निस्केर आउनुहुन्छ, तब तपाईँ सभामा बसेर यसरी हाँस्नुहुन्छ, त्यो मानिस अलौकिक जगाको बारेमा ठोकेर खान्छ र त्यो भन्दछ कि अचम्मका कामका दिनहरू त अब छैनन्। तपाईँ मनुष्यको पर्दाबाट निक्लिएर फ्याँकिनु भएको छ, परम्पराको पर्दा, र सबैजना जान्नेछन् कि तपाईँमा के भएको छ भने। जस्तो कि हाम्रो आदरणीय भाइ जिम ब्राउन, म कल्पना गर्दछु कि धेरै जसो प्रेसबिटेरियन भाइहरूले उहाँलाई जान्नेछन् कि उहाँको जीवनमा के भयो भने, किनभने उहाँ परम्पराको पर्दाको पछाडिबाट आउनुभयो। उहाँले मानिसहरूमा केही कुरा देख्नुभयो, यसले उहाँलाई आकर्षण गर्यो र उहाँ यस परम्पराको पर्दाको पछाडिबाट निस्केर आउनुभयो। ठिक छ, तपाईँ जब तपाईँ पर्दा पछाडिबाट निस्केर आउनु भएको छ, तब त तपाईँ मानिसमा पूर्ण रूपमा चर्चित हुनुहुन्छ। तिनीहरूले तपाईँको जीवनमा केही घटना घटेको देखेका छन्। वचनको पर्दामा अविश्वासीको लागि, तर सम्पूर्ण दृश्यको रूपमा विश्वासीमा येशू ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। तब यो त खुदा हुनुहुन्थ्यो तिनीहरूका दिनहरूमा, त्यो त खुदा मनुष्यको रूपमा हुनुहुन्थ्यो, उहाँको पुत्र येशू ख्रिस्ट। हामी यस कुरामा विश्वास राख्छौ, केवल एक आगमवक्ता मात्र होइन, एक साधारण मनुष्य मात्र होइन, साधारण मनुष्य होइन, उहाँ त खुदा ख्रिस्टमा हुनुहुन्थ्यो, खुदा मनुष्यभित्र, सम्पूर्ण रूपमा खुदाइयत एक मनुष्यभित्र, एक मनुष्यको शरीरमा भई खुदा एक मनुष्यमा आउनुभयो। अब हामी पाउँछौ कि खुदा मनुष्यहरूमा खुदाको सम्पूर्ण खुदाइयतमा उहाँको सम्पूर्ण मण्डली शारीरिक रूपमा, आफूलाई देहधारी रूपमा, आफ्नो वचनलाई पूर्ण रूपमा सिद्ध पार्दै हुनुहुन्छ। अब हामी पाउँछौ खुदा सम्पूर्ण युगमा छालाभित्र भएर लुक्नु भएको थियो, उहाँ खुदा एक पर्दाको पछाडि भएर आफूलाई लुकाउनु भएको थियो। यसले मलाई याद दिलाउँछ एक सानो कहानीको बारेमा, जो कि दक्षिणमा तर एक घटना घटेको थियो, र त्यहाँ एक क्रिस्चियन परिवार थियो, र त्यो क्रिस्चियन परिवारले खुदा विश्वास राख्थे, र तिनीहरूले विचारेका थिए कि हामीलाई सबै समस्याबाट खुदाले बचाउनु भएको छ, र जो कि खुदाले गर्नुभएको थियो। र तिनीहरूमा एक सानो 7-8 वर्षको केटा पनि थियो, र त्यो सानो केटा सन्डे स्कुल जाने गर्थ्यो, र साना साना मध्ये अति असल केटो थियो, तर आँधी देखेर खुब डराउँथ्यो, खास गरेर जब चट्याङ्ग गरी बिजुली चम्कन्थ्यो त्यस समय खुब डराउँथ्यो। र मैले यो कुरा त्यो मानिसलाई भने, अर्को दिनको कुरा हो जब यो कहानी त्यस व्यक्तिबाट भएर आयो, यो मान्छे त निको हुन थाल्यो। त्यो त्यही सेवकले भन्यो, तिनीहरूले तपाईँमा खुदा पाएका छन् ब्रदर ब्रनम। ठिक छ, यो एक आलोचक थियो, यसैले मैले सोचे कि कुनै प्रकारले म यसलाई रोक्न सकौं भने, केही क्षणको लागि चित्त दुखाउने होइन, तपाईँलाई त थाहै छ यो के हो। केवल मैले भने, के यो अति टाढा छ र वचनबाट यो हुनको लागि? मैले भने, छैन, यो यसरी टाढा छैन। मैले भने, किनभने येशूले अगमवक्ताहरूलाई खुदा भन्नुभयो, बुझ्नुभयो, यो खुदाको भन्नु बिल्कुल ठिक हो। र तिनीहरूले भने, ठिक छ, तिमीहरू मानिसलाई खुदाको दर्जा दिँदैछौ, यो यति टाढा कुरा होइन, यो त वास्तवमा हो, जो हो यो वास्तविक हो। खुदा देहको रूपमा अवतरित हुनुभयो, जो कि उहाँको प्रतिज्ञा गर्नुभएको थियो। यो सानो परिवार हामी पाउँछौ, मैले उसलाई यो सानो कहानी भनिदिए, जो कि मेरो मनमा अहिले आइरहेको छ। त्यहाँ एक रात आँधी आयो, र सानो केटोको आमाले भनी, यसो भनी, अब तिमी माथिल्लो तलामा जाऊ, छोरा तिमी अब बिस्तरमा गएर सुत। उसले भन्यो, मम्मी म त डराउँछु। उसले भन्यो, तिमीलाई केही हुँदैन, तिमी माथि जाऊ र बिस्तरमा सुत। सानो केटो त्यही नै बसिरह्यो, र चट्याङ्ग गर्दा झ्यालबाट उज्यालो आयो। आसपासको उज्यालोको कारण त्यो सानो केटो डराएर सुस्त भयो। उसलाई यस्तो लाग्यो कि कसैले टाउकोमा लौरोले हाने झैं। उसले टाउको छोप्यो, र उसले फेरि पनि चट्याङ्गको आवाजलाई सुन्दैछ, अथवा चट्याङ्गको उज्यालो झ्यालमा चम्किएको देखेको छ, र गर्जनको गर्जन सुनेको छ। यसैले उसले भन्यो, आमा, र आमाले भनिन्, तँलाई के चाहियो फुच्चे? उसले भन्यो, तपाईँ माथि आएर मसित सुत्नुहोस् न आमा। यसैले उनी माथि जान लागिन्, जस्तो कि एक असल रूपमा एक प्यारी आमा गर्ने गर्छिन्। र उनी माथि गइन्, र त्यो सानो फुच्चेलाई आफ्नो बाहुलीमा लिइन्, र तिनले भनिन्, फुच्चे, तिमीसँग केही क्षण तिम्रो आमा कुरा गर्न चाहन्छे। उसले भन्यो, ठिक छ आमा, भन्दै, अब तैँले यो कुरा मनमा हटाउनै पर्छ, हामी अब चर्च जानेछौ। तुरन्त यसै समय हामी बाइबलमा पढ्छौ, हामी प्रार्थना गर्छौ, हाम्रो परिवार एक क्रिस्चियन परिवार हो, हामी प्रभु खुदामा विश्वास राख्छौ। र यसो भन्दै हामी यो कुरा विश्वास राख्छौ कि चाहे त्यो आँधी होस्, चाहे त्यो चट्याङ होस्, यसबाट हामीलाई हाम्रो प्रभुले सुरक्षित राख्नुहुन्छ। उसले भन्यो, आमा, म हरेक कुरा पूरा विश्वास गर्छु, तर भन्यो कि जब त्यो चट्याङ्गको उज्यालो एकदम नजिक हुन्छ, उसले भन्यो, त्यस बेला खुदा छाला ओढी त्यो उज्यालोको मसँग भएको चाहन्छु। यसैले म सोच्दछु, त्यही फुचेले मात्र होइन, तर हामी सबैले पनि यसरी तरिकाले सोच्दछौ, जब हामी एकजुट हुन्छौ, जब हामी एकले अर्को लागि प्रार्थना गर्छौ, खुदा त्यस छालामा अर्थात पर्दामा हुनुहुन्छ। र हामी यो थाहा पाउँछौ कि यसरी नै हमेसा खुदा एक छालामा भई आफूलाई राख्नुहुन्छ। जो मोसाले उहाँलाई देखे, उहाँ उसैमा छालामा हुनुहुन्थ्यो एक मनुष्य जस्तो। जब खुदा पर्दाको पछाडि हुनुहुन्थ्यो उहाँसँग छाला थियो, छालामा हुनुहुन्थ्यो। र खुदा आज राति उसको मण्डलीमा, उहाँकै मण्डलीमा पर्दामा छालाको रूपमा हुनुहुन्छ। आज राति पनि उहाँ त्यही खुदा हुनुहुन्छ। हामी यो कुरा थाहा पाउँछौँ। तर अब धेरै जसो अब पर्दा रूपी छाला पुरानो परम्परामा नै चक्रिएको हुन्छ। तिनीहरू त्यसलाई विश्वास गर्न सक्दैनन् कि यो खुदाले गर्नुभएको हो, एक काम हो भने ती मानिसहरू विश्वास गर्दैनन्। बुझ्नुभयो? कारण यो हो कि किनभने खुदा आफ्नो मण्डलीमा हुनुहुन्छ, छालामा भई उहाँले छाला पहिरिनु भएको छ। यही सत्य हो। अविश्वासीको लागि उहाँ लुक्नु भएको छ र विश्वासीको लागि उहाँ प्रकट रूपमा देखिनु भएको छ। यो ठिक हो श्रीमान। अब जब तिनीहरूले परम्परा रूपी पर्दा, पुरुषहरूको परम्परा र वचनले यसलाई तोड्दैछन्, ओहो साँचो हो, तब त आज सिधा रूपले देख्न सकिन्छ। हामी उहाँलाई देख्छौँ। खुदाइयत फेरि मनुष्यको शरीर रूपी पर्दामा छ। हिब्रू 1 ले पनि यसै भन्छ र उत्पत्ति 18 ले पनि। याद राख्नुहोस्, खुदा मनुष्यमा भई यहाँ उभिनु भएको थियो, खानु भएको थियो र अब्राहमसँग कुराकानी गर्नुभएको थियो र भन्नुभएको थियो कि साराले टेन्ट पछाडि के गरिरहेकी छन् भने। र यसले भन्नुभयो, जस्तो सदमको दिनमा भएको थियो ठिक यसै प्रकारले मनुष्यको पुत्रको आगमन पनि हुनेछ। खुदाइयत फेरि मनुष्यको शरीर एक पर्दाको रूपमा। अब याद राख्नुहोस्, यसले यसो त भन्नु भएन जब खुदाको पुत्र प्रकट हुनेछ भनेर। लुका 17 अध्यायमा म विश्वास गर्छु 20-21 पद हो कि पाइन्छ, उहाँले भन्नुभयो, र जब मनुष्यको पुत्र प्रकट हुनेछ। मनुष्यको पुत्र फेरि मण्डलीमा, मण्डलीमा मनुष्यको जाति भाइ खुदाको पुत्र भएर होइन तर मनुष्यको पुत्र भएर फेरि आफ्नो मण्डलीमा पुनः आउनुभयो। यी अन्तका दिनहरूमा हामी पाउँछौँ कि उहाँले प्रतिज्ञा गर्नुभएको थियो। यो त खुदाको प्रतिज्ञाहरू मध्ये एक हो। हामी अर्को कुरालाई पनि ध्यान दिनेछौँ। पुरानो नियममा मसँग यहाँ बाइबलको पक्ष प्रस्ताव पाइन्छ कि पुरानो जन्तुको छालालाई यसले के काम गर्छ त? यसले खुदाको महिमालाई मानिसहरू प्रकट हुनबाट रोक्दथ्यो, जन्तुको छालाहरू। यसैले यही कारण हो कि मानिसहरूले केही पनि देख्न सक्दैनन्, किनभने त्यस छालाले रोकेको थियो। छाला चाहिँ परमप्रभुको महिमा छालाको पछाडि लुकेको थियो। र अब खुदाको महिमा तपाईँको शरीरभित्र लुकेको छ, यो सत्य हो। र रीतिरिवाज मान्नेले यसलाई देख्न सक्दैनन्। यो त पर्दाभित्र छ जहाँ उहाँको वचन थियो। के हुने गर्थ्यो त त्यो छालाको भित्र, त्यहाँ पुरानो जन्तुको छालाहरूमा, जहाँ हामीले चाहने योग्य कोही पनि सुन्दरता त्यहाँ थिएन। र जब यो शरीर बन्न पुग्यो र हाम्रो मध्यमा बास गर्न लाग्यो, अझै पनि कोही सुन्दरता हामी पाउँदैनौ जो हामी चाहन्छौ। र अब यही कुरा आज भएको छ। पुरुष र स्त्रीहरूमा त्यहाँ केही पनि छैन जो कोही इच्छा राख्न सकुन्। यो त पछाडि जो थियो त्यही हो, यो हो त्यो जो हो। ठिक छ, तपाईँ भन्नु होला त्यो व्यक्ति साथी मलाई थाहा छ कि त्यो रक्सी पिउने लतमा छ, यसको बानी परेको छ, म त्यसको केही मतलब राख्दिन कि उसले के गर्छ, उसको छाला पछाडि को लुकेको छ, त्यो के हो, त्यसको पछाडि कहाँ के छ, त्यही हो जान्नु पर्ने। यसैले हो कि मानिसहरू अन्धा भएका छन्, छालाको कारण मानिसहरू अन्धा पारिएका छन्। बुझ्नुभयो? तिनीहरू भन्छन् मलाई याद छ कि त्यो आइमेको बानीको मलाई थाहा छ, उसको बानी बेहोरा मलाई थाहा छ, अब के यसरी भएकी छ त? बुझ्नुभयो? तिनका छालाहरू त्यो एक पटक जन्तुको छालाभित्र हुने गर्थ्यो, तर अब यो त खुदाको महिमालाई लुकाइराखेको छ। यो त पछाडि राख्ने कुरा हो, यो त जनावरमा थियो, तर अब यसले खुदाको महिमालाई राखेको छ। र यसले तपाईँको छाला हुन सक्छ, बदलिन सक्छ। आज रात तपाईँको छाला खुदा बस्ने घर हुन सक्छ, खुदा मानवतामा बास गर्नुहुन्छ। हेर्नुहोस्, पुरानो जन्तुको छालाहरू हामी यहाँ पाउँछौ कि पछाडि थियो, त्यो छालाभित्र त्यहाँ वचन थियो र यो वचन स्यु ब्रेड पनि त्यहाँ थियो, सन्दुकमा छिड्की सकिएको थियो र यो थियो। यहाँ त खुदाको महिमा थियो, सकिना ग्लोरी थियो। अब वचन नै बिउ हो, यो तबसम्म उम्रिँदैन जबसम्म पुत्रले प्रकाश नदिएसम्म। पुत्रको बिउ माथि त हुनै पर्छ ताकि केही फल लाए, ताकि केही लिएर आउन सकोस्। र यही मात्र एक तरिका हो, तपाईँ वचनलाई लिनुहोस् र हेर्नुहोस्, खुदाको वचनलाई आफ्नो हृदयमा लिनुहोस् र सकिना ग्लोरीमा हिँड्नुहोस्। र जब तपाईँ यो गर्नुहुन्छ, यसले शिवब्रेड लिएर आउनेछ। मन्ना यो केवल अलगाव गरिएका मानिसहरूको लागि मात्र दिइन्छ, केवल त्यही कुरा खान सकिन्छ, यही खानाको लागि अनुमति दिइन्छ। यो त ती मानिसहरूलाई खानको लागि अनुमति दिइन्छ जसले यसको बारेमा जानेका छन्। यहाँ पौलुसले भन्छन्, महिमाबाट बदलिएर महिमासम्म। देख्नुभयो तपाईँले, अन्तमा यो फेरि जबसम्म त्यही मूल अवस्थामा प्रभुको महिमा फर्केर आउनेछ। यो त एक बिहानको महिमित बिउ जस्तो हो, फूलको बिउको रूपमा यो जमिनमा पाकेर खस्छ, मकै त बिउ जमिनमा खस्दछ। पहिलो कुरा के हो, यो उम्रेर आउँछ र यो एक सानो टुसामा माथि निस्कन्छ, तब यो डाँठको रूपमा माथि बढ्छ, तब डाँठबाट हुँदै यो मूल दानामा हुँदै यसरी मूल रूपमा पुग्दछ। ठिक छ, यही हो जो वास्तवमा मण्डलीले गरेको। यो लुथरमा भएर आयो, वेस्लीमा हुँदै र अब मूल रूपमा दानामा आएको छ, पुनः मूल रूपमा महिमामा फर्किएको छ, त्यही महिमामा फर्किएको छ जो आरम्भमा थियो। मनुष्यको पुत्र पूर्वबाट उदाएको छ, यही पुत्र त्यही प्रकटीकरण भएर पश्चिममा महिमाबाट बद्रिँदै महिमामा आइरहेको छ। यो पागान रोमबाट बद्रिँदै लुथरसम्म आइपुग्यो, लुथरबाट बद्रिँदै वेस्लीसम्म आइपुग्यो, वेस्लीबाट हुँदै पेन्टिकोस्टसम्म पुग्यो र यसरी बढ्दै बढ्दै महिमाबाट महिमासम्म बढ्दै गुप्त मन्नाको उत्पादन गरिरहेको छ। र अब यो पाकेको छ, त्यही ल्याएको छ जो यो आरम्भमा थियो, उहाँको त्यही सेवकाई, त्यही येशु, त्यही शक्ति, त्यही पवित्र आत्मा, त्यही जो जब पेन्टिकोसको दिन पवित्र आत्मा आउनुभएको थियो, ठिक त्यही पवित्र आत्मा आज प्रकट रूपमा हुनुहुन्छ, महिमामा हुँदै महिमादेखि महिमासम्म महिमामा। र यसरी यो पुनः पूर्वावस्थाको बिउमा आउँछ पवित्र आत्माको बप्तिस्माको साथमा, ठिक त्यही चिन्ह लिएर, त्यही आश्चर्य काम भएर, त्यही बप्तिस्मामा ठिक त्यस्तै प्रकारका मानिसहरू, त्यस्तै प्रकारका कामहरू, त्यही शक्तिमा भएर, ठिक त्यही अनुभव त्यो महिमामा हुँदै महिमासम्म जाँदैछ। र आउने अर्को पनि यसरी नै हुनेछ, यस महिमाबाट बदल्ने एउटा शरीरमा भई जस्तोको उहाँले आफ्नो महिमा सहित स्वर्गमा यहाँ हामी उहाँलाई देख्नेछौ, अब्राहमले ठिक त्यही महिमित शरीरलाई देखेका थिए। अब ध्यान दिनुहोस्, हामीले देख्यौं कि कसरी यो बदलिएको बदलावलाई कल्वरीको क्रुसदेखि हामी उहाँको महिमालाई बाँड्नको लागि बोलाइएका छौं। अब यो पहिलो कोरिन्थको 12 अध्याय पाइन्छ, हामी सबै उहाँको शरीरमा बप्तिस्मा पायौं, एकै आत्माको द्वारा हामीहरू सबैको बप्तिस्मा भयो, एउटै पानीद्वारा होइन, एउटै आत्माद्वारा हामीहरूको बप्तिस्मा भयो। यो सही हो, अब यसैले हामी उहाँको हिस्सा बन्न पुगेका छौं। म विश्वास गर्छु कि मैले तपाईँलाई ढिलो गराएको छैन होला, बुझ्नुभयो, म विश्वास गर्छु मैले ढिलो गराएको छैन, तर यो त एक प्रकारको महान लयको साथ खेली या चलिरहेको छ र एक प्रकारको नाटकको रूपमा चलिरहेको छ। मलाई यति धेरै मात्रामा लय र नाटकको बारेमा थाहा त छैन, तर म यो चलिरहेको देखेको छु, म कार्मेनको कुरा गरिरहेको छु, जब मेरी छोरी र तिनीहरू त्यहाँ थिए र तिनीहरू यस प्रकारको लय रूपी नाटक त्यहाँ कार्मेनमा खेलिरहेका थिए, तिनीहरू नाटकमा खेलिरहेका थिए, बाजा गाजा पनि ठिक त्यसै प्रकारले नाटकमा काममा ल्याइएका थिए। यसै प्रकारले जब तपाईँको बप्तिस्मा भएको थियो पवित्र आत्माद्वारा ख्रिस्ट येशूमा, ख्रिस्टमा बप्तिस्मा। अब हेर्नुहोस्, तपाईँहरू लगभग सबैले यो कथा पढिसक्नु भएको छ, सुनिसक्नु भएको छ, जो कि महान रसियन कम्पोजरको बारेमा जसले यो बनायो पिटर र ब्वासो, र कसरी उसले तिनीहरूले त्यो नाटकलाई चिन्ह रूपमा द्वारा र अरू सबै कुराको द्वारा गरेका थिए। र जो कोहीलाई यो कथा थाहा छ, जसले किताबमा पढेको छ र त्यो लयलाई सुन्न सक्छ, त्यो कसरी नाटकमा नाटकीय ढंगले व्यक्तिगत गरिएको थियो, एक नाटक यसरी नाटकमा खेलिएको थियो, किनकि तिनीहरूलाई हरेक बदलाव थाहा थियो, तिनीहरू यहाँ यसरी हेर्न सक्छन् र बदलावले देख्न सक्छन्। तर अब के हुनेछ, यदि बनाउनेले केही कुरा लेखिदियो भने र हामीले देख्यौं कि लेखी अनुसार नाटकमा काम भएन भने हामी थाहा पाउँछौ कि त्यहाँ केही न केही भएको छ भने, त्यहाँ केही न केहीको कमी घटी छ। जब हामी त्यहाँ तिनको देख्छौ, त्यो जसले त्यसलाई तयार गरी बनायो र यसलाई लेख्यो र अब लेख्नेले यसरी लय स्वरमा खोल्यो, यो त एक गलत कुरा हुन जान्छ, त्यहाँ केही गल्ती छ, निर्देशकले गलत निर्देशन दिएको छ, बुझ्नुभयो। र यही प्रकारको कुरा आज भइरहेको छ, मेरो लुथरन भाइहरू हो, मेरा ब्याप्टिस्ट भाइहरू हो, मेरा पेन्टिकोस भाइहरू हो, मेरा सबै भाइहरू हो, जो कोही संस्था रूपी मण्डलीमा हुनुहुन्छ, यही भएको छ, यो हो यो, बुझ्नुभयो। तपाईँ एक प्रकारको घटिया प्रकारको नोट दिँदै हुनुहुन्छ, जो लुथरनको दिनमा भएका थिए, रेस्लिङको समय पनि यस्तै भएको थियो, जब वास्तवमा यो वाद्य वादन संगीतको पत्र यहाँ, यो त अर्को दिनमा देखाउनु पर्ने थियो, बुझ्नुभयो, देख्नुभयो, बुझ्नुभयो। आज हामी लुथरको ज्योतिमा हिउन सक्दैनौ, ऊ त एक सुधारक थियो, हामी लुथरलाई सराउँछौ उसको त्यो उसको भूमिकालाई, तर हामीले त्यो त खेलिसक्यौं, हामी त यहाँ अगाडि बढेका छौं, किताबको पछिल्लोतिर जो अब छ, बुझ्नुभयो, अब हामी यस प्रकारले काम गर्न सक्दैनौ, समय बदलिएको छ। अब केवल तपाईँमा एउटै मात्र तरिका बाँचेको छ कि तपाईँ यो गर्न सक्नुहुन्छ, मेरा भाइहरू हो यो हो, र संसारका सबै भाइहरू, अलग अलग क्षेत्रमा रहेका भाइहरू, म यो भन्न चाहन्छु, यहाँ केवल एउटै मात्र बाटो छ, तरिका छ, त्यो त्यसको गर्नको लागि त्यो निर्देशकले नै गर्नुपर्छ, उसको पनि ठिक उसै आत्मा हुनुपर्छ जो आत्मा कम्पोजरको भित्र थियो, त तब उसले त्यो प्राप्त गर्न सक्छ। र जब मण्डली ठिक त्यही सरलतामा स्वयं, जबकि संसार यी चिन्हहरू र आश्चर्यलाई निहारिरहेको छ, जब एक मण्डली र बनाउने वाला निर्देशक यी सबै एकै आत्मामा, जो बनाउने वालाको आत्मा आउनु पर्नेछ, तब जब तिनीहरू भन्नेछन् ती अचम्मका चङ्गाईका दिनहरू त बितिसके, यसले ठिक काम गर्न सकेन, तर जब यो सही तरिकाले चल्न सकेकोमा र यसमा सही आत्मा रहेकोमा तपाईँ यो कसरी गर्न सक्नुहुन्छ, जबसम्म आत्मा नै आएर नगरेसम्म कम्पोजरको अर्थात् बनाउनेको आत्मा नै नआएसम्म हामी, तब जब तपाईँ भन्नुहुनेछ आश्चर्य कर्मका दिनहरू कहिल्यै सकिएनन्, सुरताल सहानुभूतिले चिल्लाइरहेको छ आमेन। जब हामी चर्को गरी भन्नेछौ येशू ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ, सहानुभूति चर्को गरी आउँछ आमेन। तपाईँ पवित्र आत्माको शक्ति पाउनुहुन्छ, जब पवित्र आत्मा तपाईँ माथि आउनुहुन्छ सहानुभूतिको आवाज चिच्याएर भन्छ आमेन मैले प्राप्त गरे, तब यहाँ अन्दाज लगाउने काम बाँकी रहँदैन। पवित्र आत्मा पाइसकेपछि सबै सहानुभूतिको संगीत अब एकै तालमा सुरलयमा वचनसँग मेल खान्छ, यो यसरी अगाडि बढ्छ, यही हो यो, ओहो यो त भव्य कुरा हो। निर्देशक र कम्पोजर रचनाकार अब एकै आत्मा हुनुपर्छ, यसै प्रकारले गायन मण्डली पनि एकै आत्मा हुनुपर्छ, ताकि यो सबै कार्यको समापन सही रूपमा होस् र संसारले उदेकको मान्नेछ कि आखिर के भइरहेको छ। कम्युनिस्टहरूले कुरा गर्दैछन् र मलाई यसैमा बिमारी बनाइदिन्छन् र यी सबै समुदाय र सबै थोक एक र अलग गर्नेछन्, ओहो अनुग्रह यस्तै यस्तै प्रकारका नचाहिँदा कुराहरू, जबकि प्रभुको आगमन नजिकै छ तब त्यहाँ केही गलत कुराले जोर दिन्छ। म डराएको छु कि निर्देशकको आत्मा फरक छ, जो रचनाकारको आत्मा छ त्यही आत्मा निर्देशकको पनि हुनुपर्छ। जब हामी त्यही रचनाकारको आत्मालाई प्राप्त गर्छौ, वही खुदाको मूल शक्ति, जो कि बाइबलले भन्दछ पुरानो जमानामा मानिसहरूमा भएर पवित्र आत्माले यो बाइबललाई लेख्नुभयो, तपाईँ यसलाई देख्नुहुन्छ कि ती चाइनिजका दुई टुक्रा कागजका, जो कि कसरी एक आपसमा जोडिन्छन्, जस्तो प्रकारले कि जसरी खुदाको बाइबललाई विश्वासीका एक हुन आवश्यक छ, किनभने यिनीहरूमा यही एक आत्माले भरिएका छन्, यिनीहरू दुइटै एउटै कुरामा छन्, तिनीहरू सही र सिधा रूपमा एकअर्कामा जोडिएका छन्। आज हामीलाई जरुरत छ के छ, निर्देशकहरू यो ठिक छ, वचनमा फर्केर जाओ, फर्कौ र यसलाई विश्वास गरौं जसरी यसले भनेको छ, तब तपाईँ देख्नुहुनेछ खुदा स्वयं यही हो, अनावरण नाटक बिल्कुलै सही र वास्तवमा बनेको छ। आज तिनीहरू भन्नेछन् ठिक छ, उ त ऐतिहासिक खुदा हो, हामीलाई थाहा छ उहाँले लाल समुद्र दुई भागमा ब्याजी गर्नुभएको थियो, उहाँले यो सबै गर्नुभयो र उहाँ आगोको त्यो लपकामा पनि हुनुभयो, ती हिब्रू जवानका मध्यमा हिब्रू सन्तानमा हुनुहुन्थ्यो। कति असल खुदाको इतिहास छ के छैन र, यदि यो हो त के आज पनि यही भएको छैन र, मनुष्य त हमेसा महिमा गर्छ कि खुदाले के गर्नु भएको थियो त्यसलाई देखेर, यो सोचेर कि उहाँ के गर्नु जानु हुँदैछ भुलेको छन् कि आज के गरी रहनु भएको छ भनेर, यसलाई देख्न सकेका छैनन्। केवल मनुष्यले त यही गर्न सक्छ र यही ठिक आज भएको छ, मेरा भाइहरू यही खास कुरा आज भइरहेको छ। हो माय, आउनुहोस् हामी गएको त्यस विषयमा फर्कौं, सरलतामा सही रूपमा खेलौं, जहाँ तिनीहरू जो संसारले देख्न सक्छन्। यसुले भन्नुभयो यदि म यस पृथ्वीबाट माथि उठाइए भने म मेरा सबै मानिसहरूलाई म भएको ठाउँमा खिच्नेछु, र उहाँ त हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। निर्देशकलाई सही ठिक आत्मा आउनु पर्ने हुन्छ, संगीत बाजकको साथ साथमा र रचनाकारको सँगसँगै सबै कुरा यसै गरी सबै ठिक हुनुपर्ने हुन्छ। तब हामीहरू काममा केही शंका वा अनुमान लगाउने छैन, तब त हामी उहाँमा पहिचानमा आउनेछौ। हिब्रू 13:8 ले भन्छ उहाँ त हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। हामी उहाँमा प्रेरित 2 पहिचानमा आउँछौ, हामी तिनीहरूसँग पहिचानमा आएछौ, ठिक त्यही बप्तिस्मा भएर, ठिक तिनै कुरामा जो उहाँ हुनुहुन्थ्यो, ती सबै कुरामा जो उहाँ हुनुहुन्छ, यी सबै कुरामा जो उहाँ हुनुहुन्थ्यो, सबै कुरामा र जो उहाँ हुनुहुन्छ, यी सबैमा हामी छौ। वास्तवमा यही ठिक हो, जसरी कि यदि म सत्य अमेरिकन बन्न चाहन्छु भने मलाई त यो देशमा जे जति छ सबैमा पहिचान आउनु पर्नेछ, यो देश जो थियो र जो हो सबै कुरामा, मलाई यी सबै कुराहरूमा पहिचानमा आउनु पर्ने हुन्छ। यदि म साँचो अमेरिकन हुँ भने, यदि म एक सत्य अमेरिकन हुँ भने, त म प्लाइमाउथ रकको चट्टानमा रहनु छ आमेन, म यो गर्न सक्छु। यदि म एक अमेरिकन नागरिक हुँ भने, यसैले तपाईँ पनि गर्न सक्नुहुन्छ, तपाईँ प्लाइमाउथमा जान सक्नुहुन्छ, तपाईँका पूर्वज परदेशी त्यहाँ आएका थिए, प्लाइमाउथको त चट्टानमा थिए, जब तिनीहरू त्यहाँ आइपुगेका थिए म तिनीहरूमा थिएँ, यसै प्रकारले तपाईँहरू पनि पूर्वजमा भएर त्यहाँ हुनुहुन्थ्यो। म पाउल रेभरको सङ्घ तल सडकसम्म गए ताकि हरेक खतराको बारेमा बताउँ, यो अति सत्य हो। ठिक यहाँ तल जो कि म बिस्तारै तराईमा हिँड्दैछु, मैले हिम श्रृङ्खलाको डेभलर पार गरे, केही सिपाहीहरूको सँग भएर जो कि तिनीहरू मध्ये आधा जसो थिए जसका जुत्ता पनि खुट्टामा थिएनन्, मैले पूरा रात प्रार्थनामा बिताए जर्ज वासिङटनको साथमा तयारीको साथ, पहिलेदेखि नै मैले डेभलरको पार गरे, जो मेरो दर्शन मेरो हृदयमा थियो, हामीहरू अमेरिकन हौ, हो श्रीमान, बिस्तारै तराईमा भई मैले वास्तवमा यो गरेको थिएँ। म विगतका दिनलाई ध्यान गरे, साँचो मूल रूपमा पूर्वजहरूलाई धन्यवाद दिए, मैले खुदालाई धन्यवाद दिए यदि म वास्तवमा एक अमेरिकन हुँ भने म त्यहाँ उस स्थानमा परिचित भएको थिएँ। यदि म वास्तविक साँचो अमेरिकन हुँ भने म त्यहाँ चिनिन्छु जब म स्टोन वाल ज्याक्सनसँग उभिएको हुनेछु। यदि म वास्तवमा अमेरिकन हुँ भने म त्यहाँ बोस्टन टी पार्टीमा पनि चिनिएको थिएँ। हो श्रीमान, जब हामी यी कुराहरूलाई बिर्सन्छौ आँखाबाट ओझेल हुन्छन्। ठिक छ, म त वास्तविक अमेरिकन नागरिक हुँ, म त्यहाँ त्यस घटनामा पनि भई चिनिएको थिएँ। हो श्रीमान, हो मेरो, मैले स्वतन्त्रताको घन्टीलाई बजाए। यो पहिलो पटक 4 जुलाई 1776 मैले यहाँ स्वतन्त्रताको बिगुललाई फुके र घोषणा भयो कि हामीहरू सबै स्वतन्त्र भयौं ताकि हामी एउटा साँचो अमेरिकन हुन सकौं। त्यहाँ म पनि थिएँ। ती क्रान्तिकारीहरूको पीडामा पनि म चिनिएको थिएँ। जब भाइ विरोधमा लडेका थिए म तिनको दर्दमा पनि सामेल थिएँ। ठिक यसै गरी उनको महिमा पनि सामेल हुनेछु। यदि म एक अमेरिकन हुँ भने मलाई हुनु छ, म चिनिएको थिएँ तिनीसँग। यो कुरा ठिक हो श्रीमान। म त्यहाँ गिटेसबर्गमा पनि चिनिएको थिएँ। जब लिंकनले त्यहाँ भाषण दिएका थिए त्यति बेला पनि म त्यहाँ थिएँ। हो श्रीमान, म त्यहाँ वेक आइल्यान्ड रगतामे सैनिकहरूको शरीरमा पनि म त्यहाँ वेक आइल्यान्डमा उदाए उठे। गुयाममा झण्डा फरफराउन मैले मदत गरे। म साँचो अमेरिकन हुँ। आमेन। ती सबैमा म थिएँ। म यसमा घमण्ड गर्दछु। हो, वास्तवमा सबै अमेरिकाका जो हो, जो सबै हो, फेरि पनि म उसैमा छु। एक अमेरिकन भएको नाताले जो यो सबै कुरा हो त्यो म पनि हुँ, किनकि म अमेरिकनमा नै परिचित हुन्छु। यसै प्रकारले यी सबै कुरा एक क्रिस्चियन हुनुको कारण सच्चै क्रिस्चियन सतपाईको पनि यसरी नै परिचित हुनुपर्ने हुन्छ। मैले मोसाको बारेमा मोसासँग प्रचार गरे र बार अथवा नुआसँग र ती मानिसहरूलाई चेतावनी दिए कि आउनेवाला न्यायको बारेमा एक साँचो क्रिस्चियन भएर। म मोसाको सँग जलिरहेको झाडीमा थिएँ। मैले आगोको खामोलाई देखेँ। मैले उहाँको महिमालाई देखेँ। म मोसासँग त्यहाँ जंगलमा थिएँ एक क्रिस्चियन बनेर। म हरेक कुरामा जो खुलासँग थियो त्यसमा म चिनिन्छु एक क्रिस्चियन भएकोले। मैले उहाँको महिमालाई देखेको छु। मैले उहाँको आवाजलाई सुनेको छु। यसको बारेमा व्याख्या गर्ने अहिले कोसिस नगर्नुहोस्, किनकि म त्यहाँ थिएँ। मलाई थाहा छ म के कुरा गरिरहेको छु भने मैले के भएको थियो त्यहाँ देखेको थिएँ। हो सर, म लाल समुद्रमा थिएँ जब मैले खुदाको आत्मालाई तल ओर्लिएर आएको देखेँ र समुद्रको पानीलाई एकतर्फ अलग भएको देखेँ। त्यो रिडको झाडीमा होइन, यही आज भन्ने कोसिस गरेका छन्, तर लगभग 90 फुट गहिरो थियो। मैले खुदाको आत्मालाई देखेँ। म मुसासँग त्यो सुक्खा जमिन भएर हिँडेको थिएँ। लाल समुद्रलाई मैले मुसामा भएर पार गरेको थिएँ। म सिनै पहाडमा उभिएको थिएँ र गर्जन र बिजुली खसेको देखेको थिएँ। मैले त्यहाँ तिनीहरूसँग मन्ना खाएको थिएँ। मैले चट्टानबाट पानी पिएको थिएँ र म आज राति पनि यसै गरिरहेको छु। म ती मन्ना खानेहरूसँग चिर परिचित छु। म तिनीहरूसँग चट्टानबाट पानी पिउनेहरूसँग परिचित थिएँ। म जोसुवाले तुरै फुक्दाखेरि त्यहाँ उनीहरूसँग थिएँ र यरियोको पर्खाल भत्किँदाखेरि पनि म त्यहाँ थिएँ। म सिंहको खोरमा दानियलसँग थिएँ। ढकिएको भट्टीमा हिब्रू केटारसँग म थिएँ। कर्मेल पर्वतमा एलियासँग म थिएँ। म बप्तिस्मा यहुन्नासँग थिएँ र तिनीहरूले निन्दाको अगाडि पनि मैले खुदाको आत्मालाई ओरिरहेको देखेको थिएँ। मैले खुदाको आवाजलाई यसो भन्दै गरेको सुनेको थिएँ, यी मेरा प्रिय पुत्र हुन् जसमा रहनमा म अति खुसी छु। हो सर, म साँच्चै नै उहाँमा थिएँ। यो बिल्कुल सत्य हो। म लाजर्स सच्यानमा थिएँ जब ऊ बिउथिएर उठेको थियो। लाजर्स म त्यहाँ चिनिएको थिएँ। त्यो स्त्री कुवामा जब उहाँले उसको पापहरू देखाउनु भएको थियो त्यति बेला पनि म त्यहाँ थिएँ। हो सर, म वास्तवमा उहाँको मृत्युमा सामेल थिएँ र म उहाँको पहिलो इस्टरमा बिउथिएको थिएँ। म उहाँसँगै मृत्युबाट बिउथिएको थिएँ। म उहाँको मृत्युमा सहभागी भई चिनिएको थिएँ। म त्यहाँ 120 मध्येमा थिएँ। त्यो उपलौटी कोठरीमा म तिनीहरूसँग त्यहाँ सहभागी भई चिनिएको थिएँ। हो, म धार्मिकता महसुस गरेको छु। हो मेरो, म यहाँ परिचित छु। म तिनीहरू मध्ये एक थिएँ। म त्यहाँ चिनिएको थिएँ। मसँग त्यही अनुभव छ जो तिनीहरूसँग थियो अब जब त्यहाँ घटना घटेको थियो। म यहाँ थिएँ एक सच्चा क्रिस्चियन भएकोले। म त्यो महान हावाको भुमरी आएको साक्षी हुँ। म त्यसको साक्षी हुँ। प्रभुको त्यो झट्का दिनेवाला सामर्थको मैले अनुभव गरेको छु। म तिनीहरूसँग त्यहाँ अन्य भाषा बोलेको थिएँ। मैले त्यहाँको अभिषेकलाई अनुभव गरेको थिएँ। म तिनीहरूसँग त्यहाँ थिएँ। म तिनीहरूसँग त्यहाँ थिएँ जब पवित्र आत्माद्वारा त्यहाँ अन्य भाषा बोलेको थिएँ। त्यति बेला म त्यहाँ थिएँ। म पिटरमा थिएँ जब प्रेरित योभन्दा पहिला आरोप लगाएका थिए। जब उसले त्यो महान प्रचारलाई प्रचारेका थिए म त्यति बेला तिनीसँग नै भई चिनिएको थिएँ। हो सर, प्रेरित 4 जब तिनीहरू एकै ठाउँ भेला भएका थिए म त्यति बेला तिनीहरूसँग थिएँ। जब पुरै घर हल्लिएको थियो प्रार्थना सभापछि त्यहाँ तिनीहरू बसेका धेरै हल्लिएको थियो त्यति बेला म त्यहाँ तिनीहरूसँगै चिनिएको थिएँ। मार्सको पहाडमा पाउलको साथ प्रचारमा म थिएँ। हो सर, म यहुन्नासँग पत्मोस टापमा थिएँ र उहाँको दोस्रो आगमनलाई देखिरहेको थिएँ। म लुथरसँग सुधारात्मक रूपमा थिएँ। म वेस्लीसँग थिएँ। त्यो आगोको चिन्हमा, आगोको त्यो आयु झप्काईमा, जब त्यो महान विद्रोहको विरोधमा, एङ्ग्लिकन मण्डलीको विरोधमा म त्यति बेला त्यहाँ थिएँ, उसँग थिएँ।
Here I am tonight, 1964.
र म आज राति 1964 फिलाडेल्फिया पेन्सिल्भानियामा पनि यस्तै प्रकारको झुन्डमा परिचित भएको छु। ठिक त्यही प्रकारले अनुभव भएर म यस्तो हुनै पर्छ, एक क्रिस्चियन भएकोले मलाई त्यहाँ हुनै पर्छ जहाँ खुदाको वचन देहधारी भएको छ। म त्यहाँ हुन्छु जहाँ खुदाको आत्माको अनुभव वाले झुन्डमा म त्यहाँ हुन्छु, म त्यो झुन्डमा हुन्छु जहाँ उहाँको बेपर्दाको ज्ञान छ, यो जान्नेवाला झुन्डमा कि उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ भन्ने झुन्डमा, यस्तो झुन्डमा होइन जसले यो कुरालाई ठट्टामा मान्दछ। यही येशू ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ, म यसै झुन्डमा आज रात यहाँ चिर परिचित भएको छु। फेरि पनि यहाँ यस्ता ग्रुपहरू छन् जो धर्म विरोधी छन्, फेरि पनि यस्ता कट्टरवादी छन्, यिनीहरू खुदाको वचनको मूल्याङ्कनमा यस्ता छन्। तर म येशू ख्रीष्टको सुसमाचारको निम्ति शर्माउँदिन, यो त उद्धारको लागि खुदाको सामर्थ्य हो र म यसलाई मान्नेवाला हुँ। म तिनीहरूसँग जीवित पत्रीहरूमा छु, मैले प्रमाणित रूपमा बोलेको थिएँ, खुदा मनुष्यको रूपमा दृश्यमा आउनुभयो, पुरुषमा आउनुभयो, स्त्रीमा भई आउनुभयो। हो प्रभु फेरि आफैमा बेपर्दा हुनुभयो, स्वयं बेपर्दा हुनुभयो र उहाँले आफ्ना मानिसहरूमा बेपर्दा हुनुभयो, महान राजा जसले आफ्नो महिमालाई एकतर्फ राख्नुभयो। र पनि केही क्षणको लागि र दुनियाँले मलाई देख्न नसकुन् भनी म तिनीहरूको लागि पर्दामा रहे, तर तिनीहरूले मलाई देखेनै छौ, तिमीहरूले मसँग रहनेछौ, यद्यपि तिमीहरू रहने छु, संसारको अन्तसम्म म तिमीहरूको सँग रहनेछु। लुथरबाट हुँदै वेस्लीसम्म हुँदै एकबाट अर्कोमा महिमादेखि महिमासम्म म त्यही खुदामा हुँ जो जीवित हुनुहुन्छ र पुनः महिमामा फर्कन गइरहेको छु। हालेलुया। उहाँले हरेक संघ संस्था रूपी पर्दालाई तोडिदिनु भयो, हरेक रोक्ने वाला आवाजको यो आवाजले यसो भन्छ कि हो त्यो त कट्टरवादी, उहाँले यसमा भई तोडिदिनु भयो। जो आवाज त्यहाँबाट निस्केर आएको थियो यसले यसो भन्यो, हो ती मानिसहरू त पागल हुन्, उहाँले ठिक रीतिले पर्दालाई तोड्नु भयो, हो उहाँले ठिक यसै गर्नुभएको थियो। हो तपाईँ यसो गर्न सक्नुहुन्छ, तपाईँ त केही पनि छैन, तर केवल एउटा सन्की अथवा कट्टरवादी हुनुहुन्छ, उहाँले ठिक रीतिले त्यसलाई तोड्नु भयो, अलौकिक चङ्गाई जस्तो केही कुरा छैन, उहाँले यसमा केएर तोड्नु भयो। हो मेरो उहाँको वचनले यसो भन्दछ कि उहाँले नै यसो गर्नुभयो, तपाईँ खुदाको वचनमाथि विजय हुन सक्नुहुन्न। र आज यहाँ उहाँ उभिनु भएको छ, अझै पनि यही हुनुहुन्छ, महान विजय तबदेखि नै उहाँले हरेक मेथोडिस्टलाई तोडिदिनु भयो, बेप्टिस्टलाई, प्रेस्बिटेरियनलाई, हरेक यस्तो प्रकारको अरू पनि पर्दालाई तोडिदिनु भयो। उहाँ अझै पनि आफ्ना मानिसहरूको बीचमा हुनुहुन्छ, आज राति परम्पराद्वारा हरेकाहरू हो। मानिसहरूलाई भन्न दिनुहोस् जो तिनीहरू चाहन्छन् सो गर्न दिनुहोस्, गर्न दिनुहोस् जो तिनीहरू गर्न चाहन्छन्, जे जे तिनीहरू गर्न चाहन्छन् गर्न दिनुहोस्। खुदा आउनुहुन्छ यी सबै कुरामा भएर आवाजको रुकावटलाई तोडिदिनुहुन्छ। र स्मरण राख्नुहोस्, उनीहरूले मलाई भने जब जहाजले साउन्ड बेरियरलाई तोड्छ तब त्यहाँ गतिको सीमा नै हुँदैन, तीव्र गतिमा हुन्छ। म तपाईँलाई अभिनिरहेको छु, अब तपाईँको परम्परागत अवरोधलाई तोड्नु हुनेछ, तब त्यति बेलादेखि नै अहिलेबाट होइन, जबदेखि तपाईँले पाउनुभयो तबदेखि नै उहाँ हिजो आज र सधैँभरि एक समान हुन्छ। यहाँ केही सीमा छैन, जो खुदा गर्न सक्नुहुन्छ भन्ने खुदा सबै गर्न सक्नुहुन्छ, अहिले यहाँ यसै सभामा गर्न सक्नुहुन्छ र संसारले जे चाहन्छ देख्न सक्छ। यो दुनियाँभरमा प्रदर्शनको लागि होइन, तर दुनियाँमा एक बेदारी अर्थात जागृति आओस् र प्रभुको जीवित आत्मिक अनुभूतिले भरिएका हौन भन्नको लागि रूप परिवर्तनको प्रकरणमा स्वयंले मनुष्यको शरीर धारण गरेर हालेलुया म यसमा विश्वास राख्छु। हरेक अवरोधलाई तोडेर हरेक पर्दालाई उहाँको उपस्थितिमा कुनै पनि कुरा लुक्न सक्दैन। जब मनुष्य उनको स्वयंको हृदयमा भोकाएका हुन्छन् त्यहाँ एउटा पर्दा टुट्नको लागि तयार छ, तपाईँ केवल त्यसमा भरोसा राख्न सक्नुहुन्छ। हरेक पर्दा फाटेको छ उहाँको महान पवित्र आत्माद्वारा र यहाँ उहाँ उभिनु भएको छ आज राति यो महान विजयी, त्यही हिजो आज र सधैँभरि एक समान, रोगीहरूको चङ्गाई गर्ने, विश्वासीहरूलाई बप्तिस्मा दिँदै जसरी कि उहाँले हमेसा गर्दै आउनु भएको थियो, उहाँ त महान विजयी खुदा हुनुहुन्छ। दुष्टहरू त सर्वनाशमा दौडिरहेका छन्, हो सर यिनीहरू सदैव यस्तै हुन्छन् जब उहाँ आसपासमा हुनुहुन्छ। त बन्द गर्दै म भन्दैछु कि त्यहाँ एउटा थियो, कथालाई पढ्नुहोस्, धेरै वर्ष पहिले लगभग एउटा बुढो वाद्य वादक, उसँग एउटा पुरानो बाजा थियो, सितार थियो, उसले त्यसलाई बेच्न लाग्यो। तपाईँलाई यो कहानी थाहा छ, सुन्नु भएको छ, धेरै पटक सुनिसक्नु भएको छ। र उनीहरूले यसलाई बेच्न चाहे, खोजे केही कुरा, तिनलाई बेच्न खोजे र निलामी गर्नेको भन्यो, कसले मलाई यो दिन सक्छ, म विश्वास गर्छु केही न केही मूल्य लगाएको हो, दिन सक्छ 50 पैसा हो अथवा अरू कुनै, एक पछि अर्को, अर्को पछि अर्को हुँदै गयो। सिधै एकजना उठेर पछाडिबाट उठेर उसले भन्यो, एकछिन है, ऊ अगाडि आएर उसलाई लिएर यो सोच्नुहोस् कि बाजा लिएर यसरी बजाउन थाल्यो, त्यहाँ एउटा मूल छ जो रगतले भरिएको छ, इमानुएलको नसाबाट बगिरहेको छ। जब पापीहरू त्यस रगत रूपी बाढमा डुब्नेछन् तिनीहरूले आफ्ना सबै अधर्मलाई छुटकारा पाउनेछन्। तब जब उसले यसरी बजाएर तल राख्यो त्यहाँ त्यस ठाउँमा नरोएको आँखा कसैको पनि थिएन, सबै रोएका थिए। तब उसले भन्यो, कसले यसलाई अब किन्ने? एउटाले भन्यो, 5,000, 10,000, यो त मूल्य रहित भयो। किन? किनकि पुरानो वाद्य वादकले यस बाजाको सही रूपमा प्रकटीकरणमा लिएर आयो, सत्य गुणको प्रकट गरायो। ओ भाइ बहिनी हो, हुन दिनुहोस्, यो वचनको मालिक यसलाई कसले लेख्यो? यही महान पवित्र आत्माको उहाँको धनुषुभी प्रेममा बाँधेर र तपाईँको हृदयमा खिचेर पार गर्नुभयो। त्यहाँ एउटा मूल छ जो रगतले भरिएको छ, इमानुएलको नसाहरूबाट बगिरहेको छ। तपाईँले सम्पूर्ण मूल्य देख्नुभयो र देख्नुभयो खुदाको बेपर्दालाई कसरी सही दृश्यमा उहाँ आउनुभयो। यही उहाँ जसरी पहिला हुनुहुन्थ्यो, ठिक त्यसरी नै जसरी पेन्तिकोसको दिनमा ओर्लेर आउनुभएको थियो ती मानिसहरूमाथि, जब उहाँले स्वयंको खन्याउनु भयो, आफैलाई हृत्याउनु भयो, सबै खन्याउनु भयो, सही रूपमा यो सत्य हो। तपाईँ भन्नुहोला, भाइ बहिनी, मैले कोसिस गरेँ, मैले खुब कोसिस गरेँ, मैले यो गरेँ, मैले त्यो गरेँ, यी सबै गरेँ। एक दिन म काल सेभरमा सभा लिइरहेको थिएँ न्यू मेक्सिको भन्ने ठाउँमा, र हामी त्यो ठुलो चमेरे गुफाको बाटो हुँदै गइरहेका थियौँ, र यो एक प्रकारको बोलेर हेर्ने खालको थियो, र हामी त्यहाँ तल पुग्यौं, र त्यो एक मनुष्य जब उस ठाउँमा भई तल गएको थियो, उसले बिजुलीलाई बन्द गरिदियो, र ओ मेरो, तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि गुफामा कति अन्ध्यारो भएको थियो भने, यो त एकदमै अन्ध्यारो थियो, तपाईँ महसुस गर्न सक्नुहुन्छ। र यसरी त्यो बाटोमा समय बितेको थियो, जब हामीले मण्डलीलाई देख्यौं जो कि खुदाको वचनमा परिचित थियो, जब तपाईँ हाम्रा सियोनका छोरीहरूलाई देख्नुहुन्छ जो काम तिनीहरूले गरेका छन् त्यही गरेको, जब तपाईँ हाम्रा भाइहरूलाई देख्नुहुनेछ चुरोट र मादक पदार्थ पिएको र अश्लील प्रकारका ठट्टाहरूले भरिएका र यस्तै अरू कुराहरूले र अझै पनि ख्रिस्टमा आफ्ना आफ्नै कुराहरूले समाति बसिरहेका छन्, हो मेरो, यो हो अन्धकार, यो खास अन्धकारको खाल्टो। हामी उहाँको आगमनको चिन्हलाई देख्छौ, त्यहाँ हुनेछ, यो त हमेसाको सर अन्ध्यारो दिन आउनुभन्दा पहिलाको जस्तै त बिहानको तारा निस्केर आउँछ र स्तुति जयजयकारको साथ दिन आउँछ र यसलाई घोषणा गर्नेछ र यो देखाउँछ कि यो आउँदैछ। ध्यान दिनुहोस्, त्यहाँ जब तिनीहरूले त्यसलाई बन्द गर्नेछन्, त्यहाँ एक सानी केटी छ जसले जोरले चिच्याएकी थिए, त्यहाँ एक सानो केटा थियो दिशा देखाउनको लागि उभिएको थियो र उसले देखेको थियो कि त्यो दर्शकले जब उसले उज्याललाई बन्द गरेको थियो यस प्रकारले, र त्यो सानी केटी बहिनी झन्किएकी थिए, उसले त चिच्याउन उठ्न थाली, तलमाथि उठ्दै, हो अब अगाडि के हुँदैछ, यो के भएको हो, यो के भएको हो, तपाईँलाई थाहा छ? उसले चिल्लाएर के भन्यो, तिमीले डराउनु पर्दैन छोटी बहिनी, त्यहाँ एक मनुष्य छ जसले उज्याललाई फेरि ल्याउन सक्छ। सानो बहिनी सुन, सायद तिमीले सोचेकी छौ कि म सानी छु भने, सानो स्तरको सोच होला, तर डराउनु पर्दैन, त्यहाँ एक मनुष्य छ जसले उज्याललाई फेरि ल्याउन सक्छ। यो त पवित्र आत्मा हो, के तपाईँ यसो विश्वास गर्नुहुन्छ? आउनुहोस्, हामी हाम्रो टाउकोलाई झुकाउँ केही क्षणको लागि। मलाई माफ गर्नुहोस् कि मैले लामो समयसम्म तपाईँलाई राखेँ। हे महान स्वर्गीय खुदा, तपाईँ बेपर्दा हुनुभयो, तपाईँले खोल्नुभयो, तपाईँ स्वयं प्रकट हुनुभयो, महान महिमाको राजा। आज राति यी उदाहरणहरूलाई लिनुहोस् र यिनलाई मनुष्यको हृदयमा पस्न दिनुहोस् र हुन पाओस् कि यो बेपर्दा भएको लागि हामी देख्न सकौं जो तल आयो र मन्दिरको पर्दालाई फाडिदियो र त्यस पर्दामा भएर तब बस्न लाग्यो र फेरि मनुष्य पर्दामा भई ठिक त्यसै प्रकारले रहन लाग्नुभयो। पेन्तिकोसको दिनमा जसरी सधैँ जसो रूपमा ठिक त्यसै प्रकारले यसरी नै हुँदै बदलिँदै महिमादेखि महिमासम्म, र अब हामी फेरि ठिक त्यही स्वभावमा फर्किरहेका छौँ, त्यही कार्य जो कि मूल बिउको स्थितिमा फर्किएका छौँ, ठिक रूपमा एक मण्डलीय युगबाट अर्को युगमा, र यो अन्तको युगमा यहाँ छौ हामी, ठिक त्यही मूल कुराहरूमा जसरी पेन्तिकोसको दिनमा ओर्लिएर आएको थियो, ताकि हरेक वचनको पदलाई पूर्णतामा पूरा होस् भनी। साँझ समयको उज्यालोमा र जो काम मैले गरे त्यही काम तिमीले पनि गर्नेछौ, र यस्ता धेरै प्रकारका प्रतिज्ञाहरू तपाईँले हाम्रो लागि गर्नुभएको छ। वचनमा प्रतिज्ञाहरू धेरै छन् पिता, यदि यहाँ यस्तो कुनै छ जसको अहिलेसम्म पर्दा फाटेको छैन भने, यसमा भएर नगएको खण्डमा, अथवा यदि यहाँ जो कि पर्दा फाटेको भएर गए जस्तो गरी नक्कली गरेको छ भने, यसलाई आज राति अनुग्रह गर्नुहोस् पिता। हुन सकोस् तिनीहरूले महान विजयी खुदालाई देख्न सकेका हुन् जो यहाँ उपस्थित हुनुहुन्छ, सम्पूर्ण रूपमा अनुग्रह र सामर्थ्यमा भई क्षमा गर्नको लागि उभिनु भएको छ, यसलाई बक्सनुहोस् पिता। र जबकि हाम्रा टाउकाहरू झुकेका छन्, यहाँ कोही यस्तो हुन सक्छ, कतिजना हुन सक्छ, म भनौँला यो भनौँला, भाइ बर्न, म मेरो हातलाई उठाउँछु, मेरो लागि प्रार्थना गरिदिनुहोस्। तपाईँ आफ्नो टाउकोलाई झुकाइराख्नुहोस् र आफ्नो हातलाई उठाइराख्नुहोस्। म चाहन्छु कि त्यो हरेक पर्दा फाटेको होस्, जबसम्म कि म वास्तविक रूपमा विजयी खुदाको नदेखि सकूं, तबसम्म प्रभु तपाईँलाई आशिष दिनुहुन्छ मेरो यी हातहरूमा। माथि उपल्लो तलामा दायाँ तर्फ प्रभु तपाईँलाई आशिष दिनुहुन्छ, पछाडि माथिल्लो तलामा त्यो उठेको प्रभु तपाईँलाई आशिष दिनुहुन्छ। इमानदारीमा भई त्यता देब्रेपट्टि त्यो उठेको हातले यो भन्यो, भाइ बर्नम, म धेरै साल पहिलादेखि नै क्रिस्चियन थिएँ, तर वास्तवमा म कहिले पनि यो पर्दाद्वारा भएर आइन, मैले वास्तवमा यो कहिले पनि गरिन, मसँग त्यो थिएन, त्यो तिनीहरूले गर्ने थिए। आज हामीले यो पायौ, म त तातो ठाउँमा रोपेको बिरुवा जस्तो भए, तातो ठाउँमा उम्रेको फूललाई लिनुहोस्। तपाईँसँग यस्तो बिरुवा छ, संरक्षणमा छ, छिड्काउमा राखी पानी हाली, तर मूल बिरुवा त त्यो गर्मीमा मरुभूमिमा स्वतः आफै बढ्छ, त्यही प्रकारको फूल त्यस्तै प्रकारको हुन्छ जसलाई एक थोपा पानी पनि प्राप्त हुँदैन, तर त्यो छेउटे किराले पनि हानि पुर्याउन सक्दैन. यो त एक काठे हो, यो वास्तवमा काठे देशी हो. के तपाईँ क्रिस्टियनको क्रिस्टियनसँग तुलना गर्न सक्नुहुन्छ? आज के थियो तब? के तपाईँ यस समूहलाई कल्पना गर्न सक्नुहुन्छ? आज क्रिस्टियनको के भनेर बोलाउँछौ हामी दुनियाँभरमा? ती पेन्टिकोस्ट भन्दा पछाडि भएकाहरू जस्तै, बच्चाहरू जस्तै, र थपथपाउँदै र एउटा मण्डलीबाट अर्को मण्डलीमा घुम्दै र यसो भन्दै जो तपाईँलाई मन नपर्ने खालको कुरा गर्दै घरि उठ्दै घरि हिँड्दै र ओ के तपाईँले यसलाई सोच्न सक्नुहुन्छ त? होइन, यसरी होइन. कुरा के हो त? यो त सन्तानको उत्पन्न गर्नेहरू हो, नयाँ बनाउने हो. माइकल एन्जेलोले मुसाको मूर्तिलाई बनाएको थियो. तपाईँ यसबाट नयाँ बनाउने कुरालाई जान्न सक्नुहुन्छ. अत्यन्त सस्तो तर खास मूल रूपमा एक जसले प्रभु भोजको तस्विरलाई बनायो, म विश्वास गर्छु कि यो मूल रूपको चित्र जो शुरूको थियो लाखौं डलरमा बिक्री होला. यदि तपाईँ यसलाई किन्न सक्नुभयो भने मलाई त यो पनि थाहा छैन कि कहाँबाट यो मिल्छ, तर तपाईँ एक सस्तो नयाँ बनाएकोलाई किन्न सक्नुहुन्छ. यति महँगो होइन, तर लगभग एक डलरमा 90 पैसामा किन्न सक्नुहुन्छ. यसरी तपाईँ लिन सक्नुहुन्छ. र यसै प्रकारले आज चलेको छ एक सस्तो बिकाउ क्रिस्टियन, एक नयाँ उत्पादन, केवल मात्र मण्डलीमा जोडिनेहरू. यिनीहरूलाई त केवल एउटा चुरोटमा किन्न सकिन्छ, अथवा एक गिलासमा, अथवा एक स्त्रीको जो कपाल काटेकी अथवा लिपेकी पोतेकी ओठहरू. तपाईँ उसलाई केही पनि कुरामा किन्न सक्नुहुन्छ, एक आधुनिक पोसाकमा, दुनियाँको पहिरनमा, तर तपाईँ खास क्रिस्टियनको छुन पनि सक्नुहुन्न. म उहाँलाई पूर्ण दृश्यमा देख्न सक्छु, त्यही एक जस्तै हिजो आज र सधैँभरि एक समान. हो क्रिस्टियन, के तपाईँ साँचो वास्तविक क्रिस्टियन हुन चाहनुहुन्छ त? यदि यहाँ कसैको हातहरू उठेको छैन भने के तपाईँ यसो गर्न सक्नुहुन्छ? ठिक छ, अब म प्रार्थना गर्न गइरहेको छु. प्रभु तपाईँलाई आशिष दिनुहुन्छ, प्रभु तपाईँलाई आशिष दिनुहुनेछ. हो, यो त असल कुरा हो, केवल यसै असललाई हेर्नुहोस्. हाम्रो स्वर्गीय पिता, तपाईँको वचन बिना काम नगरेर फर्कँदैन. तपाईँले जे प्रतिज्ञा गर्नुभयो म त केवल यो भन्नको लागि जिम्मेवार छु. जो तपाईँले भन्नुभयो म त केवल तपाईँको वचनलाई दोहोऱ्याएको छु. तपाईँले भन्नुभयो जो कोही मेरो वचनलाई सुन्छ र उहाँलाई विश्वास गर्छ, जसलाई उहाँले पठाउनु भयो त्यससँग अनन्त जीवन छ. तपाईँले यो प्रतिज्ञा गर्नुभएको छ, र प्रभु हामीलाई थाहा छ ती हामीमा नयाँ उत्पादन भएका छन्। आज धेरै जसो यो भन्दै विश्वास गर्छन्, जब तिनीहरूसँग यी हुँदैनन्, यसले यो दर्शाउँछ कि तर प्रभु यहाँ केही असल र खास पनि छन्। म प्रार्थना गर्छु कि तपाईँ यसलाई बख्सनुहोस्। आज राति यहाँ यी हरेक पुरुष र स्त्री, केटा र केटी, यसमा केही सरोकार छैन कि यी कुन हुन्, कहाँका हुन्, कुन देशका हुन्, यी कुन जातिका हुन्, यी कुन मण्डलीबाट हुन्, आएका हुन्, यसमा केही मतलब छैन. हो प्रभु, तिनीहरूलाई भरिदिनुहोस्। तिनीहरूले यो देख्न सकेका हुन् कि वास्तविक वचन देहधारीको प्रकटीकरणलाई त्यही येशु आजको समयमा हामीहरूको मध्यमा देख्न सकेका हुन्, जसरी उहाँ पेन्तिकोसको दिनमा हुनुहुन्थ्यो, जबकि उहाँले यो युगमा स्वयंलाई प्रकट गर्नुभएको छ, पवित्र आत्मा भएर प्रकट गर्नुभएको छ. यसलाई बख्सनुहोस्, वचनको परिपूर्णतालाई देख्न सकेका हुन्, भविष्यवाणी इतिहास बनिसकेको छ. हामी आज तुलना गर्छौ जो दुनियाँले कसलाई मण्डली भनेर भन्छ, यो वर्ल्ड चर्च अफ काउन्सिल हो मण्डलीहरूको, र यसलाई प्रतिज्ञा गरिएको पेन्तिकोससँग तुलना गर्ने. यहाँ त केही तुलना गर्न मिल्दैन, केही पनि यस्तो तुलना गर्न मिल्दैन. हामी हाम्रो महिलो कपडा यस मण्डलीको समुदायमा गई धुन सक्दैनौ, त्यसको टिकट लिएर शुद्ध हुन सक्दैनौ. तर प्रभु खुदा, यदि हामी त्यही मूल स्रोतमा फर्किएर आयौं भने त्यहाँ छ शुद्ध पार्नेको तरिका. तब हाम्रा अनुभवहरू र खुदाका वचन एक आपसमा मेल खान्छन्, तब हामी हाम्रो अधिकारलाई दावा गर्न सक्छौ. तब प्रभु यसलाई बख्सनुहोस् आज राति. यसरी नै म यी मानिसहरूलाई तपाईँको हातमा सुम्पिदिन्छु, हरेकलाई जो उसको आवश्यकता छ तिनीहरूलाई दिनुहोस्. पिता, हामी यो सबै येशूको नाम माग्दछौ, आमेन. प्रभु तपाईँहरूलाई आशिष दिनुहुन्छ. धन्यवाद छ तपाईँहरूलाई धेरै समयसम्म उभिराख्नु भएकोमा, धेरै समयसम्म प्रतीक्षा गर्नुभएकोमा, र मलाई क्षमा दिनुहोस् कि मैले तपाईँहरूलाई 10:10 राखेकोमा. खुदा तपाईँहरूमा भइरहनुहोस् जबसम्म कि हामी भोलि बिहानसम्म भेट्नेछौ. अब यो सभालाई उनको हातमा दिनेछु, जो कि यो समारोहको संयोजकलाई, जो कि समारोहको अध्यक्षलाई दिँदछु.